أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته آپ کی خدمت میں دوبارہ آ گئے اس آفٹر نون کے پروگرام میں جو ہم آپ کی خدمت میں دو بجے سے لے کر آتے ہیں جس کا نام ہے ماہ رمضان المبارک میں اس طرح سے اس کو ماہ تربیت بنایا جا سکتا ہے آپ کی ہم سب کی بچوں کی بڑوں کی ہر ایک کو ضرورت ہے تربیت کی ہر ایک میں کہیں نہ کہیں کمی ہے تو کیوں نہ فائدہ اٹھا لیں اس ماہ مبارک سے اور اپنا محاسبہ کر کے اپنے نفس امارہ کو شکست دینے میں کامیاب ہو جائیں کیونکہ اس ماہ مبارک میں جو تربیت ہم کر سکتے ہیں اپنی وہ آگے جا کر انشاءاللہ اگر اس کو اسی نیت سے کریں گے پروردگار میں ان گناہوں کو چھوڑ کر ان کو اپنا رہی ہوں ان غلطیوں کو چھوڑ کر آئندہ نہ غلطی کرنے کی کوشش کروں گی اور عہد بھی کر رہی ہوں تو کہتے ہیں خدا کی طرف ایک قدم بڑھایا جائے پروردگار 10 قدم آپ کی طرف بڑھاتا ہے تو انشاءاللہ امید ہے کہ اس ماہ کو ہم ماہ تربیت کے ہی طور پہ لیں گے اور انشاءاللہ کوشش کریں گے کہ کسی طرح سے ہم اپنے آپ کو سنوار سکیں آج ماشاءاللہ میرے پروگرام میں بہت رونق رہے گی کیونکہ مجھے میرے ساتھ میرے بہت ہی محترم ہوسٹ بھی ہیں اور آپ کے ساتھ بہت خوبصورت پروگرامز ہمیشہ کی طرح لے کر آتے ہیں محترم اسلم ہاشم صاحب ان کو خوش آمدید کہتی ہوں اور السلام علیکم ورحمۃ اللہ وبرکاتہ
وعلیکم السلام اور ناظرین آپ کو بھی السلام علیکم اور ماہ رمضان کی مبارک اور جیسا کہ آپ جانتے ہیں کہ آج یہ ضرور ہے کہ جیسے ابتدا میں کہا آپ بالکل صحیح بات کی کہ اہل بیت علیہ السلام اللہ سے اور محمد والے محمد سے تو ہم سیکھ ہی رہے ہیں لیکن یہ اہل بیت ٹی وی کا بھی ہم پر ایک کرم ایک عنایت ہے کہ پروگرام کرنے کے لیے ہم کچھ پڑھ رہے ہیں یا کچھ سن رہے ہیں یا سیکھ رہے ہیں تو ہم بھی اس پروگرام سے سیکھ رہے ہیں تو جس طرح آپ سیکھیں گے اس طرح ہم بھی سیکھیں گے علماء کرام کی گفتگو سے
بالکل بہت شکریہ اور ہمیں اسلم ہاشم صاحب جوائن ان کریں گے کمبھ میں نہیں ہے آج کل کمبھ میں ہوتے ہیں یوزلی تو میرے منہ سے وہی نکلتا ہے آج کل وہ پاکستان میں اپنی ڈیوٹی انجام دینے کے لیے گئے ہوئے لیکچرز دے رہے ہیں ماشاء اللہ وہاں پہ اور ہمیں جوائن ان کریں گے ان شاء اللہ پاکستان سے نصرت بخاری صاحب آغا نصرت بخاری صاحب اور اگر انہوں نے جوائن ان کر لیا ہے تو ہمیں بتائیے گا ہم ان کو اپنے ساتھ شامل کریں گے کیونکہ آج کا جو ٹاپک ہے وہ فقراء کی مدد یا کس طرح سے مدد کی جا سکتی میں چاہوں گی کہ پروگرام کے شروع میں اگر آپ آج کی دعا پڑھ دیں تو بسم اللہ ہم اس کے پروگرام سے کریں
اچھا ہو جائے گا جی جی اور آپ کو شکریہ ادا کرنے کے بعد مائی ڈیئر ویورس دی فرسٹلی آئی ول ٹرائی ٹو گیو یو دی ٹرانسلیشن فار دی سپلیکیشن فار دی ڈے سکس ڈے آف رمضان بسم اللہ الرحمن الرحیم Allah, on this day, do not let me abase myself by incurring your obedience, by incurring your disobedience, and do not strike me with the whip of your punishment. Keep me away from the causes of your anger, by and your power, O the ultimate wish of those who desire. Jaise I've already I'm keep on saying this, that translation is the closest thing which if you can't read Arabic, then it's better you at least read the translation.
Exactly. کہ اس میں میسیج کیا دیا گیا اصل تو وہ میسیج اگر آپ کو عربی پہ اتنا ماشاء اللہ عبور حاصل ہے کہ آپ اس کو ٹرانسلیٹ کر کے خود بخود معنی اخذ کر سکتے ہیں یا سمجھ سکتے ہیں لیکن اگر نہیں تو پھر ترجمہ بہتر ہوتا ہے
اگر اجازت نہیں اردو میں بھی
جی جی ضرور کیونکہ جنہیں انگلش ہمارے جیسے لوگوں کو کم آتی ہے ان کو اردو سمجھ آ جائے گی
تو آج کی ماہ رمضان چھٹے روزے کی دعا جو ظاہر ہے ایام معصومین سے ہم تک آئی ہے خدایا مصیبتوں پر میری آمادگی کی بنا پر مجھے رسوا نہ کر دینا اور اپنے عذاب کے تازیانوں سے مجھے سزا نہ دینا اپنے احسان اور اپنی نعمتوں سے مجھے اسباب نارضگی سے دور رکھنا کہ تو تمام رغبت رکھنے والوں کی رغبت کی حد آخر ہے اللہم صلی اللہ علیہ
محمد اجل فرجہم بہت شکریہ
یعنی جو ٹرانسلیشن سے ایک عجیب سی کیفیت ہو رہی ہے
بالکل
کہ اللہ سے کس چیز کی ہم دعا مانگ رہے ہیں؟ ظاہر ہے رسوا نہ کرنا، اپنی آمادگی کا ہم سے راضی ہو،
بے شک،
اور نعمتوں کو ہم سے نہ روک لے، اور وہ باتیں ہم نہ کریں جس سے اللہ ہم سے ناراض ہو اور ہم سے نعمتیں روک لی. لیکن آج کا ٹاپک بہت اچھا ہے جو فقرا کی مدد اور ماہ رمضان میں، تو اب دیکھیں گے انشاءاللہ اس پہ آغا صاحب کیا بیان کرتے ہیں.
بالکل، اور آپ یہ دیکھیں کہ ہر جیسے پروردگار کا وعدہ بھی ہے، اس کا مفہوم یہی ہے کہ خدا ایک نیکی کا صلہ کئی گنا بڑھا کر دیتا ہے. اور اس ماہ مبارک میں کوئی بھی اچھا عمل اگر ہم اس نیت سے کریں گے کہ پروردگار تیری رضا حاصل کرنے کے لیے، تیری خوشنودی حاصل کرنے کے لیے میں یہ نیک کام کی نیت کرتی ہوں یا کرتا ہوں، تو پھر ہر کام کا کئی گنا بڑھ کر جب ملے تو پھر دیکھیں انسان کی فطرت ہے کہ ہر معاملے میں اپنی زندگی کے اس دنیاوی میں اپنا نفع نقصان کا بہت سوچتا ہے.
ظاہر ہے
کہاں نفع ہے تو مجھے وہاں جانا ہے، کہاں سے مجھے زیادہ ملے گا. کیا کہتے ہیں؟
بالکل، اور مطلب جیسے ہی بچہ ہلکا سا بھی شعور حاصل کرتا ہے تو وہیں سے اس کو یہ ہو جاتا ہے کہ اگر میں یہ کام کروں گا تو میرے پیرنٹس مجھے اس کے جواب میں یہ انعام یا یہ سہولت دیں گے. تو جب یہ شعور بچپن میں آ جاتا ہے تو گریجولی جب بڑے ہوتے ہیں تو وہ شعور بھی لے کے آئیں کہ ہم اگر اچھے اور نیک اعمال کریں گے تو خداوند تعالی 70 ماؤں سے زیادہ رحیم اور محبت کرنے والا ہے. یعنی یہ تو صرف سمجھانے کے لیے 70 ماؤں، ورنہ اس کا کوئی احاطہ نہیں ہے،
احاطہ نہیں ہے، لا محدود ہے وہ بالکل.
تو کیوں نہ ہم ابتدا اپنی ارلی ایج سے، ظاہر ہے ہم ہر انسان جو ہے وہ گریجولی بہتر ہوتا ہے، لیکن جب موقع مل جائے اور ماہ رمضان جیسا موقع مل جائے. اور بڑی اچھی بات جو آپ نے کی کہ ابتدائی میں آپ نے کر دی اپنے انٹرو میں کہ اور ماہ رمضان میں جو اچھائیاں ہم کر رہے ہیں، جو نیکیاں ہم کر رہے ہیں، ان کو ہم ماہ رمضان تک محدود نہ رکھیں.
بالکل بالکل،
ان کو اگلے 11 مہینوں میں لے جائیں.
بالکل بالکل، بہت خوبصورت آپ نے بات کی کہ یہ تو ایک وہ کہتے ہیں نا کہ ایک ایگزام کی تیاری کر رہے ہیں کہ ہمیں آگے جا کر جو ایگزام دینا ہے اس کی تیاری ہوگی، اور اس کو پھر جب پکڑ کے رکھیں کہ جب انشاءاللہ رزلٹ آئے گا جو کہ سیدھے ہاتھ میں ہوگا انشاءاللہ انشاءاللہ. اور پروردگار سے دعا بھی کرتے ہیں. میں چاہتی ہوں کہ یہ ماہ تربیت کے حوالے سے پروگرام ہے تو تھوڑا بہت اگر ہم شروع میں ڈیلی کوشش کریں گے کہ ہم ڈسکس کر سکیں کوئی نہ کوئی ایک ایسا پوائنٹ ہم اپنے لیے اور پیرنٹس کے لیے بیان کر سکیں جو بچوں کی شروع سے، جیسے ابھی آپ نے فرمایا کہ شروع ہی کی تربیت
میں ہم ایک پروگرام کر رہے ہیں ایل بی ٹی وی پہ جو رمضان میں روکا ہے، وہ ہے آئین تربیت.
جی جی میں نے دیکھا
جی, جی, جی اس میں بہت ساری چیزیں ہیں جو محمد والے محمد نے، اور ظاہر ہے میں بار بار یہ ریپیٹ کرتا ہوں، اس لیے کرتا ہوں یہ بات کہ کچھ لوگ جو ہیں وہ اس کو شاید سمجھے نہیں ہیں. محمد والے محمد کی تعلیمات ہم تک کہاں سے آئیں؟ ہمارے علماء کرام سے آئیں. تو آپ ڈس ایگریمنٹ تو کر سکتے ہیں، ان کے ساتھ بے احترامی نہیں کر سکتے.
بالکل صحیح بات.
تو اگر آپ کو کوئی چیز نہیں سمجھ میں آ رہی، ہو سکتا ہے کہ آپ کی سمجھ میں خامی رہی ہو.
بالکل.
تو بہتر یہ ہے کہ علماء کی احترام کرتے ہوئے تو ہم تک جو پہنچی علماء سے، تو اس میں ایک بڑی اچھی چیز ابتدا میں آئی کہ کسی کی بھی تربیت، بالخصوص اپنے بچوں کی تربیت، آپ لیکچر سے جو کریں گے اس کا اثر شاید وہ نہ ہو. یہ لفظ شاید آیا ہے کیوں، کبھی کبھی ہو بھی جاتا ہے، لیکن جو پریکٹیکلی آپ اس کی تربیت کریں گے، جیسے
بالکل بالکل آپ نے
بہت ہی اس میں کامن سی بات ہے کہ ہم نے دیکھا کہ آپ نماز پڑھ رہے ہیں تو بچہ بھی جا نماز پہ لیٹ گیا.
بالکل،
وہ بیسیکلی تربیت ہو رہی ہے اس کی. یا ہمارے یہاں خاص طور سے ہم لوگوں کو یہ ایک سعادت نصیب ہے کہ جب مائیں چھوٹے چھوٹے بچوں کو گود میں لے کے مجالس میں جاتی ہیں تو بچہ بھی ماتم کرنے لگتا ہے، چاہے وہ پیٹ پہ ہاتھ پڑ رہا ہو یا کندھے پہ ہاتھ پڑ رہا ہو،
لیکن یا حسین منہ سے نکل،
وہ ایک تربیت ہو جاتی ہے. تو یہی خیال ہمارے سارے آنے والے والدین، ہونے والے انشاءاللہ فیوچر میں ہونے والے والدین کو پہلے اپنی تربیت کرنی، یہ پوائنٹ میں کہنا چاہتا ہوں.
یعنی آپ کا یہ مقصد ہے کہ پہلے خود کوئی اچھی بات یا اچھا کام یا اچھا میسج جو دینا چاہ رہے ہیں بچوں کو، پریکٹیکلی خود کریں. یعنی آپ نے بالکل صحیح کہا، جو کرنے سے آپ میسج دے سکتے ہیں وہ بولنے سے نہیں دے سکتے.
بالکل بالکل،
جو آپ کریں گے بچہ آپ کو فالو کرے گا. آپ جھوٹ بولیں گے بچہ نہ اس کو سمجھ نہیں ہے کہ جھوٹ ہے, لیکن وہ اس کو پریکٹیکلی رپیٹ کرے گا. یعنی اگر کوئی اس کو بات پتہ نہیں ہے یا جو ہے وہ جھوٹ بول دے گا. میں ہمیشہ کہتی ہوں, ہم بچوں کو کہتے ہیں کہ اول وقت نماز کی بہت فضیلت ہے, لیکن ہم خود ٹی وی کے آگے بیٹھے ہیں یا کسی اور کام میں مصروف ہیں اور بچوں کو بتا رہے ہیں کہ نماز کا ٹائم ہو گیا اور یہ بہت فضیلت کا وقت ہے, اور میں خود اٹھ کر وہ نماز ادا نہیں کر رہی. بچے کبھی اس فضیلت تک, اس اہمیت تک, اس پوائنٹ تک نہیں پہنچ پائیں.
بالکل. اور اس کو اگر ہم لوگ تھوڑا سا اس لیے کہہ رہا ہوں کہ اسلامی پوائنٹ آف ویو سے تھوڑا ہی سا 1400 سال پہلے پہنچ جائے, تو وہ گھرانہ دیکھ لیں کہ جس گھرانے سے آج ہم تک اسلام آیا ہے, نبی کریم صلی اللہ علیہ وسلم اور ان کی آل کا, تو وہ ان کے اپنے گھر میں جو کچھ ہو رہا تھا تو ہر ایک وہ اس میں سموتا جا رہا تھا.
سبحان اللہ.
اور پھر ظاہر ہے جب وہ کرتے تھے تو پھر کنیز ہیں یا غلام ہیں یا اصحاب ہیں جو ان کے قریب ترین تھے وہ بھی کر رہے تھے. اور پھر وہ یعنی ایکشن والی بات ہے, تو پھر غدیر میں بھی ایکشن سے ہی سمجھایا گیا.
بالکل بالکل, بہت خوبصورت گفتگو. اور یہاں ہمیں جوائن ان کریں گے آغا نصرت بخاری صاحب پاکستان سے, ان کو خوش آمدید کہتے ہیں. اور السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میری طرف سے بھی سلام قبول کیجیے گا. جی جی,
جی آغا صاحب, موسم میں کچھ تبدیلی آئی کراچی کی, کچھ سنی گئی حکمرانوں کی طرف سے؟ خدا تو ہمیشہ سننے والا اور دیکھنے والا اور جاننے والا ہے.
نئی حکمرانوں کی طرف سے تو کچھ بھی سنا نہیں گیا, اور ویسا کا ویسی, البتہ تھوڑا ٹیمپریچر نسبتاً کل کی شدت سے ڈاؤن ہوا ہے, لیکن پرابلم اپنی جگہ بہت زیادہ سویئر ہے. اتنے زیادہ کیجولیٹیز ہو گئی ہیں کہ ہر خانوں میں باڈی رکھنے کی جگہ نہیں ہے, اور ہاسپٹل کی ایڈمٹ کرنے کی ایمبولینس بھی جو ہے ڈاؤن ہو گئی ہیں. خان واقع نے بھی منع کر دیا ہے, زیادہ باڈیز ایک ساتھ زیادہ گئی ہیں کہ گرمی کی شدت اتنی قبروں کو تکلیف مار لگی. بہت عجیب سچویشن ہے, حالانکہ نہ کوئی سونامی آیا, نہ کوئی ڈیزاسٹر آیا, نہ کوئی طوفان, نہ کوئی زلزلہ, صرف 45 فٹ رکا اور شہر جو ہے اس کا بریک ڈاؤن ہو گیا ہے. تو اب یہ تو خود حکمرانوں کو سوچنا چاہیے کہ آنے والے حالات میں, اور ابھی بھی خاموش بیٹھے ہیں, پتہ نہیں کس چیز کا انتظار کر رہے ہیں, پر خدا ہی کر سکتا ہے حالات.
انشاءاللہ انشاءاللہ. آج کا ٹاپک بھی کچھ ہمارا اسی طرح ہے جو ذکر ہو رہا ہے کہ لوگوں میں آج کل پریشانی, پرابلمس دنیا کے ہر حصے میں تقریباً اس وقت گرفتار ہے ایک مسلمان, ایک مومن. اور آج فقراء کی مدد کا جو ٹاپک چنا گیا, تو میں چاہوں گی اپنی گفتگو کا آغاز ہم اپنے ٹاپک کی طرف کریں.
جی ہاں, بسم اللہ الرحمن الرحیم. پروردگار قرآن میں ارشاد فرماتا ہے سورۃ الذاریات میں, فی اموالہم السائل والمحروم, کہ تمہارے اموال میں مومنین کو مخاطب کرتے ہیں پروردگار, تمہارے سوال کرنے والے تو کسی بھی چیز محروم اور سوال نہیں کرتا, اس کا حق تمہارے مال میں رکھا گیا. یعنی پروردگار نے ہمیں عطا کی ہے, یقیناً ہمارے اس مال کے اندر لوگوں کا حق ہے. ہو سکتا ہے کوئی ہم سے مانگے اور ہو سکتا ہے کوئی ہم سے نہ بھی مانگے. خاص طور پہ جو سچویشن ابھی ہے, خاص طور پہ پاکستان میں, خاص طور پہ کراچی کے لوگوں نے, این جی او نے اداکارانہ طور پر بہت سارا کام, جس میں پانی ہے, کھانے پینے کی چیزیں بھی ہیں, اداکارانہ طور پر خود لوگوں نے بہت ساری جگہوں تک پہنچایا ہے. اور ماہ مبارک خود ہمیں دعوت دیتا ہے سیکریفائس کا. جب ہم سیکریفائس کرتے ہیں, جب ہم برداشت کرتے ہیں, تو خود بخود ہماری ذات جو ہے وہ ہمارے اپنے وجود سے باہر نکلتی ہے, یعنی اپنی خواہشات کو چھوڑتی ہے. جب انسان اپنی خواہشات کو چھوڑتا ہے, کیونکہ اطاعت اور بندگی کی وجہ سے ہے, تو خود بخود بندگان خدا کی طرف متوجہ ہو جاتا ہے. جب بندگان خدا کی طرف انسان متوجہ ہوتا ہے, تو وہاں اس کی ضروریات کو احساس ہوتا ہے. ماہ مبارک خود بخود ایک نیچرل پروسیس ہے, इंसान के लिए कि वो दूसरों की जरूरियात की तरफ तवज्जो दे। जहां पर खुद उसको भूख और प्यास का एहसास होता है, तो वहां पर वो उन लोगों को भूख और प्यास का एहसास करे जिनको सही तरह खाना और पीना मुयस्सर नहीं है। तो खुद उसको शिद्दत का एहसास होगा, तो वो खुद ब खुद उसकी तरफ जाएगा। और फिर इस माह मुबारक में काफी ताकीद दी गई है, जैसे रोजा खुलवाने की और फकीरों तक जो है वो पहुंचने की, उनकी मुश्किल की। तो ऑटोमेटिकली सिचुएशन पूरी दुनिया की है, पाकिस्तान की बल्कि और जगहों पर बहुत सारी मुश्किलें हैं, इराक के अंदर, अफगानिस्तान के अंदर, यमन वगैरह, बहुत सारे ममालिक के अंदर लोग मजबूर हैं, बल्कि ग्लोबली ये मुख्तलिफ कैंपेन्स होनी चाहिए कि हम जो है वो फकरा की मदद करें। मतलब जाहिर है जहाँ पर आप बहुत सारे नाजरीन वेस्ट में सुन रहे हैं, वहां पर इतने नाम, बट ये कि हम कोशिश करें कि वहां से चीजों को दूसरे ममालिक में जरूरतमंद है वहां पर हम करें। हो सकता है हमारा शायद कुछ पैसों से, कुछ हिस्से निकालने से, माल से शायद हो सकता है कि किसी की कोई मदद हो सके। इसी सिलसिले में रसूल खुदा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया है, किताब मेरे सामने जाता है, मैं उसी के रेफरेंस दे के अक्ल की हिदायत दूसरे को बताना बहुत जरूरी है। रसूल फरमाते हैं, अब इन नमा तुर तुम मतुन सरू तुफा, तो मफहूम यह है कि नादवा को जो है मेरे पास लेकर, क्योंकि करते हैं पर वो नातवान यानी कमजोरों की वजह से हैं, दुआफा की वजह से हैं, और ये जो रोटी तुम खा रहे हो कि उन्हीं की वजह से। खुलासा ये कि बाज़ोगा इंसान को जो रोजी मिल रही होती है, वो उसके अतराफ में, उसके घर में, उसकी फैमिली में कोई एक ऐसा जयीफ शख्स या ऐसा नातवान शख्स के जो खुद इस काबिल नहीं है कि रोजी कष्ट कर सके, हो सकता है एक बच्चा हो सकता है, छोटा भाई हो सकता है, बूढ़ी माँ हो सकता है, कोई भी फर्द हो, उसकी वजह से एक शख्स को रोजी मिल रही होगी, ये इंसान खुद सही तरह नहीं जानता। और रसूल खुदा इसकी तरफ निशानदेही कराना चाहते हैं कि तुम्हारे पास जो रोजी मिल रही है वो नातवां लोगों की वजह से है। तो बिल्कुल ऐसी शायद मेरी इस फैमिली के अंदर, शायद मेरे रिलेटिव के अंदर, शायद मेरे मोहल्ले के अंदर, शायद मेरे शहर के अंदर, शायद जिस मस्जिद में वहां जाता हूँ वहां पर कोई शख्स ऐसा आता हो, यानी कोई ना कोई ऐसे हैं कि जो तकलीफ में कमजोर है, यानी नातवान है, इन चीजों को सही तरह रिस्क को उसकी तरह हासिल कर सकते। तो यकीनन जो मेरे पास माल आ रहा है मैं उसमें ढूंढूं इसमें हक किसका है। और ये देखें तभी हो सकता है कि फर्स्ट हैंड पे एक आदमी को अगर आप कहें तो वो फौरन इस बात को कबूल नहीं करेगा, जब बंदगी के दायरे में आएगा तो वो इस बात को कबूल करेगा। क्यों? क्योंकि बंदा जो होता है वो तो अपने मौला के मानता है। अगर इंसान बंदगी करते हुए माह मुबारक का रोजा रख रहा है और अपने आप को अदात और समझते हुए कि मैं बच्चा हूँ, मैं गुलाम हूँ, मेरे रब ने मेरे मौला निकाला, तो फिर उसके बाद हर चीज के लिए आसान हो जाएगी। लेकिन अगर आप एक शख्स को पैसे रोकें और कहें कि भाई कुछ माल में से हिस्सा दे दें, अपने माल में से कुछ हिस्सा दे दें, भारी होगा एकदम होगा,
जी बहुत शुक्रिया। कुछ गड़बड़ भी थी आवाज़ में, लेकिन हमने कोशिश की कि हमें काफ़ी हद तक गुफ्तगू की समझ आ जाए।
बिल्कुल माशाल्लाह से बहुत अच्छा, यानी जो ज़ाहिर है वो जो डिस्क्रिप्शन है उसके बावजूद हम लोग जो समझे वो आप जो कह रहे हैं वही समझे। लेकिन आगा साहब, यहाँ पे बात फ़करा की हो रही है और उनकी मदद की हो रही है, तो अक्सर अक्सर बेशतर हमारे माशरे में ये होता है कि जब भी बात मदद की आती है तो या तो वो खुम्स देने की बात कर देते हैं या सदका, तो इससे हटके भी तो मदद की जा सकती है ना फकरा की।
जी देखें, खुम्स तो वाजिबात में से है, और खुम्स जो है वो तो इमाम का हक है, अहले बैत का हक है, सादात का हक, वो बिल्कुल एक अलग। सदका जो है वो एक सदका वो है जो कि आपको डेली निकालना है, अपनी सलामती, इमाम जमाना की सलामती, अपनी फैमिली की सलामती, तो फिर आप कभी किसी वजह से सदका निकालते हैं, किसी चीज का ट्रेवल करते हैं, तो ये वो चीजें हैं कि जो तो रूटीन में है यहाँ के, कुछ एनुअली हैं, फितरा ज़कात जैसे हम लोग अभी माह मुबारक, ये चीजें तो रूटीन है। इसके अलावा इमदाद की जरूरत है, ना कि मैं अपने आप को बोलूँ को मैं जो खून निकाला तो कुछ ना, मतलब आप अपने माल में कुरान की आयत नहीं कह रही है कि तुम जो पुंछ निकालते हो काफी है, तुमने जो सर का फितरा निकाल दिया काफी नहीं, हम बाल हों यानी तुम्हारे माल के अंदर है। और वाजे मैं और एक और हदीस आपकी खिदमत में पेश करूंगा, यकीनन आप जो है वो हर शख्स चाहेगा कि मदद करे। इमाम जाफर सादिक अलैहिस्सलाम से हदीस है और उसूल काफी की जिल्द एक के अंदर से ये हदीस जो है वो कोट की जा रही है। बगर मेरे पास एक और बुक है, मैं उसमें से कोट कर रहा हूँ कि उसमें फरमाते हैं कि किसी भी फकीर को, मुसलमानों में से मुस्लिमीन में से किसी भी फकीर को अगर तुम उस अगर वो लिबास का मोहताज है, यानी अगर उसको लिबास चाहिए तो तुम उसको इन्फाक करो, अगर उसकी जिंदगी की जरूरियात में से अगर तुम उसको मदद करो तो खुदावंद तुम्हारे इस अमल के बराबर में 7,000 फरिश्तों को हुक्म देगा कि कयामत तक और
सुभान
पूरे इसराफील के फूके जाने तक तुम जितने भी गुनाहों के मुर्तकिब हो तुम्हारे लिए इस्तग़फार करें।
सुभान सुभान
यानी अगर अगर एक शख्स एक किसी फकीर को, मोहताज को, जरूरतमंद को अगर लिबास दे दे, उसकी जिंदगी गुजारने की कोई भी चीज जो उसको जरूरत है उसको अता कर दे, तो उसके मुकाबले में क्या है, 7,000 फरिश्ते हैं जो कयामत तक मामूर हैं कि तुम जब भी तुमसे कोई गलती सरजोर हो तुम्हारे लिए वो इस्तग़फार करना शुरू कर दें। यानी
अल्लाहु अकबर
आप सोचें कि उसके अलावा इंसान को क्या चाहिए, यानी अपने लिए फरिश्तों को मुकर्रर करा रहा है एक लिबास देकर, एक कोई भी जिंदगी की जरूरत की चीज देकर। और एक और हदीस रिवायत का मफहूम ये था कि बेहतर है कि तुम मदद करने के लिए अपने अतराफ में, अपने रिश्तेदारों में, अपने करीबों में लोगों को ढूंढो। बाज़त होता है हमारे साथ और होता भी है कि हम लोग अपने अतराफ से गाफिल होते हैं, अपनी फैमिली से गाफिल होते हैं कि हमारी फैमिली के अंदर भी शायद कोई जरूरत है, कि सफेद पोशी और गैरत और इज्जत नफ्स इंसान को इजाजत नहीं देती है बाज़ औक़ात इंसान जो है वो सवाल कर सके। और एक और रिवायत है इस मामले में, एक बाज़ औक़ात हम इंतजार करते हैं कि कोई शायद सवाल करे, तो एक रिवायत है इमाम अली अलैहिस्सलाम से और वो मेराजुस सादा के अंदर रिपोर्ट हुई है, उसका मफहूम यही है, काफी तुलानी है। उसमें ही कहा गया कि इमाम अली अलैहिस्सलाम ने किसी को कोरमा जूरे भिजवाई, तो किसी ने सवाल पूछा कि मौला अभी तो उसने सवाल नहीं किया था, आपसे मांगा भी नहीं था, आपने क्यों भिजवा दी उसको? तो मौला
सुभान
ने कहा कि खुदा ना करे तुम्हारे जैसे मोमिनीन में लोग ज्यादा हो जाएं, यानी एक तो उसकी तंबीह कर रहे हैं कि तुम्हारे जैसे कहीं लोग ज्यादा ना हो जाएं। कह रहे मैंने अपने माल से इन्फाक किया है तो मैं क्यों कंजूसी और बुक्कत जो है उसको इस्तेमाल करूं, और जो सामने वाला है क्यों उसकी आबरू रेजी हो जब वो सवाल करे तो मैं उसको दूं। यानी खुद इंसान को तशखीस देना चाहिए और ये हमें अपनी जिंदगी के अंदर होना चाहिए, ना तो हम इंतजार करें कि सामने भाई बहन रिश्तेदार कजन या जो भी है मोहल्ले के अंदर रहता है, कोई दोस्त है अहबाब है, हम इंतजार करें कि वो बेचारा साइल बनकर रहा है हमारे पास। अगर हम थोड़ा सा जानते हैं तो हम देखिए यही तो है विलायत का, यही तो है मासूमियत की सीरत पर अपनी जिंदगी गुजारना। और इसके अलावा इनको देखें कि अपनी जिंदगी में अपने से ज्यादा, रिवायत है इमाम सज्जाद अलैहिस्सलाम से फरमाते हैं कि जब साइल को देखते थे यानी सवाल करने वाले को देखते थे फरमाते थे मरहबा कि तुमने मेरे आखरत के तोशे में इजाफा
क्या
करवा
बात
दिया।
है, क्या बात है,
यानी
सुभान
देखिए इतना इस दुनिया को किस तरह इस्तेमाल करते हैं, इस तरह सवाल करने वाले। और ये अगर जूद और बख्शिश इंसान के वजूद में आ जाए इंसान ना कभी खुद फकीर हो ही नहीं सकता,
सुभान अल्लाह
यानी खुद अता करने वाला हो, दे रहा हो, दे रहा, तभी खुदा रिस्क। और कैसे कम हो सकता है अल्लाह की राह में देते हो, जो अल्लाह की राह में देगी वही तो बाकी रह जाएगा, जो हमारे अपने पास है वो खत्म हो जाना है, हमारी जरूरियात में मशरफ हो जाना है और उसका हिसाब किताब है। पर जो अल्लाह की राह में दिया गया उसका तो हिसाब किताब नहीं, बल्कि वो तो क्रेडिट है हमारे लिए जो दुनिया में भी और आखिरत में भी हमारे लिए जो है वो बहुत ज्यादा।
सुभान क्या कहने है?
और कबीला साहब पता है आपने जितनी बातें की वो बहुत ज़रूरी थी, जहाँ जहाँ सुनी जा रही हैं वहाँ तो हैं ही, लेकिन मैं अपने रेफरेंस से बात कर रहा हूँ कि जो मेरा सर्किल है यहाँ लंदन का, उसमें मैं यही चाह रहा था और आपने उस तरफ तवज्जो दिला दी कि यहाँ पे अमूमी तौर से लोगों का, अब इसके बाद इंशाल्लाह नहीं होगा क्योंकि आपने बहुत क्लियर कर दिया कि अमूमी तौर से यही था कि वो खुम्स निकाल लिया, ज़कात निकाल लिया, फितरा निकाल लिया, बस हो गया। और दूसरी बात ये कि ये मैं अपने लिए आपके सामने एक सबक के तौर पे पेश कर रहा हूँ, और अगर सही हो तो तायद कर दिएगा, गलत हो इसलाह करिएगा, कि वो चीज़ें जितनी और भी बहुत सारी हैं इस्लाम में था, चैरिटी बिगिंस एट होम, हम लोग भूल गए, जिस पे आपने बड़ी यानी काफ़ी फैला के और बड़ी उम्दा बातें करी। तो एक ये बात हो गई, एक ये बात हो गई। तो हमारे नाज़रीन जो यहाँ पे हैं और जो मेरे सर्कल के हैं, वो आप आगा साहब की गुफ्तगू से ये ज़रूर नोट कर लें कि आप इंतज़ार ना करें कि लोग आपके सामने हाथ फैलाएं अपने को, आप जब भी दें जब आप उनको जलील कर दें। ये आगा साहब की चौथे इमाम, बल्कि आगा साहब मैं आपसे इजाज़त लेके, इमाम हुसैन अलैहिस्सलाम ने एक शख्स की मदद की तो सिर्फ दरवाजे से हाथ निकाल के उसको दिया, तो वो वाक़या आप मुझसे ज़्यादा आपके जहन में होगा। तो वो शख्स जाते वक्त कहने लगा कि ये हाथ कैसे ज़मीन में चले जाएंगे। तो हम लोग को इस तरफ जो हमारे आगा साहब ने तवज्जो दिलाई, ये दिलाई कि हम लोग को कोशिश करनी चाहिए लोगों के हाथ फैलाने से पहले उनकी मदद करें।
जी हाँ बिल्कुल, देखें जेल में एक बहुत मशहूर वाक्या है और सुनते भी रहते हैं, हमने मजालिस कई दफा सुना होगा कि शख्स जो है उसका नाम अब्दुल्ला मुबारक है, वो 50 साल के अपने लाइफ टाइम पीरियड में उसने 25 दफा हज किया होता है। एक दफा हज पे जाना होता है तो रास्ते में देखता है खातून जो है मुर्दार मुर्दाबी जो है वो हो रही है। उसने कहा कि क्या कर रही है, ये तो मुर्दार का जो है वो नजिस होता है। तो कहा कि मैं सादात में मेरी बच्चियां हैं और पिछले कई दिन से खाने नहीं, अब मेरे पर ये एराज हो गया है कि ये हराम जो है वो मेरे पर अब हलाल हो गया है क्योंकि अब जान पर बनती। तो वहां पर ऐसा इस शख्स का दिल अजीब हुआ और कहता है कि ये कैसा भरा गया है, उसने उसका जाते सफर हज पे जाने का उसने सब जो है वो उस खातून को दे दिया, अब उसके पास कुछ नहीं बचा। उसने बोला कि हज तो मैं नहीं जा सकता, तो वापस चला गया और अपना इरादा तर्क। अब जब ये अपने यहाँ पहुंचा तो हज खत्म हुआ, तो लोग वापस आए हैं, अब लोग इसको मुबारकबाद और के वहां पर तुम थे, तुम वहां थे, मैं तो हज पे गया ही नहीं, मैं तो इनको मुबारक। वो कह रहे नहीं हम वहां पर थे, हम लोगों ने तुम्हें वहां देखा। अब जब ये रात को सोता है तो बड़ा परेशान, तो इसको ख्वाब में बशारत मिलती है क्योंकि तुमने खातून की मदद की है तो परवरदिगार ने कयामत तक के लिए तुम्हारे शक्ल सूरत का एक फरिश्ता बना दिया है जो हज करता रहे।
सुभान अल्लाह।
नहीं है हम लोग हैरी पॉटर पे और ऐसे मैगजीन्स पे और इन सकते हैं और लाइनों में लग कर इन किताबों को खरीदते हैं, तो ये मासूमीन से और ये अपनी है। तो क्यों हम अपने आप को इतना ज्यादा समझते हैं? आप यकीन करें नेकी का इरादा इंसान के वजूद सरसार कर दे, हयात दे दे। अगर आप सिर्फ इरादा भी करें कि मैं उस शख्स की मदद करूंगा तो खुद ब खुद असबाब मुहैया होना शुरू कर देते
हैं
इंसान का वजूद। आप देखें ना कि अगर एक शख्स जी देखिए रोड पर के काश परवरदिगार मेरे पास कुछ ज्यादा होता या कुछ ये होता तो मैं इस शख्स को कुछ दे देता, यानी ये खुद एक सोच इतना आपके लिए हिया कर देगी, इतना आपके वजूद को सरसार कर देगी कि यकीनन परवरदिगार मलाइका से कहता होगा कि देखो मेरा बंदा हालांकि ना दा रहा है, कुछ नहीं है उसके पास, मगर फिर भी उसके अंदर इंसानियत और अखलाकियत इतनी है कि किसी नादारा को किसी नाचार को देख ले। इसी को तो इंसानियत कहते हैं, इसी को इस्लाम कहते हैं। इस्लाम फितरी और ऐसा मजहब है कि जो हर शख्स के लिए, चाहे वो मुसलमान हो चाहे वो काफिर हो चाहे किसी मजहब से ताल्लुक रखता हो, अगर वो मुश्किल की हालत में है तो हम मैं और आप इस तरह नहीं सोच सकते।
जी मेरे पास भी एक वसाइले शिया में अभी एक किताब का मैं रेफरेंस दे रही हूँ। मेरे पास एक कॉल है, लेकिन सबसे पहले एक कॉलर है, उनको शामिल करना चाहेंगे। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू। हाशिम भाई आपको भी सलाम हो।
वालेकुम
वालेकुम
अस्सलाम।
सलाम व रहमतुल्लाह।
आगा जी आपको भी सलाम हो।
वालेकुम अस्सलाम।
लगता है आप रोजे को असल हकीकत में देखने के लिए पाकिस्तान तशरीफ लाए हैं कि पाकिस्तान में रोज़ा बिजली पानी ना होने की वजह से किस अहमियत का मकाम हासिल कर लेता है रोज़ा। आपको पता चल गया होगा कि पाकिस्तान के अवाम कितने बहादुर हैं कि इतनी शदीद गर्मी में पानी बिजली ना होने के बावजूद भी रोज़े रख रहे हैं। अल्लाह ताला उन पे भी रहम करे और उनको भी सुख और चैन की ज़िंदगी बसर करने की ताकत और हिम्मत दे।
इलाही आमीन।
तो
जी
आगा जी आज आपका टॉपिक है फुकरा की मदद। तो मेरे नज़र में, मेरा अपना ये नुक्ता नज़र है, मैं किसी की बात नहीं करता, मेरी नज़र में फुकरा का लफ्ज़ जो है ना, हम लोगों ने अपने कल्चर में उसको कहते हैं जिसको, जो हमारी नज़र में कोई बुलंद या इंसान होने की शक्ल नहीं रखता, उसको फकीर कह देते हैं। तो मैं समझता हूँ कि साहिल का होना कहना बेहतर है इससे कि फकीर कह के अपने नज़रियात को थोड़ा सा बदल देते हैं हम लोग, क्योंकि हमारा कल्चर इस किस्म का है कि जब हम किसी दावत पे जाते हैं या किसी इफ्तार पार्टी का देख लें तो जो उमरा लोग हैं वो तो खाते पीते हैं ऐश करते हैं, लेकिन जो गरीब लोग होते हैं वो बाहर खड़े इंतज़ार कर रहे होते हैं कि कब ये जाएंगे तो फिर हमें भी कुछ मिलेगा, और बचा कुचा वो देने की कोशिश करते हैं। तो मैं समझता हूँ कि ऐसी चीज़ें जो है ना, ये फुकरा का जेन नीचे, इंसानियत नीचे लेने की बात को हम फुकरा कहते हैं। साहिल कह दें तो साहिल में जब बात आती है तो साहिल तो वो आगे जो बीवी पा के आता है दरवाजे पे, आता है 3 दिन तो रोटियां लेता है तो आयतें उतर आती हैं। तो इसी तरीके से अगर बड़ा मशहूर वाक्य पाक इमाम का कि उनके पास एक आदमी आया तो उस जा रहे थे दोनों, तो सामने से एक आदमी मिला तो उसने कहा मौला इसका मैंने कर्ज देना है, तो ये तो मेरी बहुत बुरा मेरे साथ पेश आएगा बुरे तरीके से, तो अब मैं क्या करूं। तो मौला ने कहा कि जाओ वहां से पत्थर उठा लो। वो पत्थर उठाया, जब उनके हाथ में आया तो वो सोना बन गया, और आपने कहा जाओ जाके जो उसको दे दो जो देना है। तो जब वो पत्थर हाथ में सोना लेके गया तो वो सख्त था, तो जब उसने कहा अल्लाह मियाँ अगर इतना सोना दिया तो उसको ज़रा नरम भी कर दे, तो नरम किया तो जितना उसका कर्ज था उतना कर्ज उसने वापस करके, तो जो बाकी सोना था उसने कहा अल्लाह मियाँ मेरी तो यह पूरी होगी, आज जो थी पूरी होगी, आप इसको दोबारा पत्थर कर दे, इसको मुझे ज़रूरत नहीं है। तो वहाँ पे साहिल भी इस किस्म के आते थे और देने वाले भी इस किस्म थे, लेकिन आज के दौर में शूमी किस्मत ये होगी, अल्लाह के हुक्म है कि जब तुम नमाज पढ़ के जाओ ईद की तो जिस रास्ते से आते हो वापसी पे उस रास्ते से ना जाओ, क्योंकि जिस रास्ते से तुम आते हो तो गुरबा को देते आते हो, और दूसरे रास्ते से जाओ ताकि दूसरे भी इंतजार कर रहे होंगे तो उनको भी रास्ते में देते जाओ, रास्ता बदल के जाओ, हमने यहाँ तक सुना और हम करते भी रहे हैं बच। तो मैं ये समझता हूँ कि गुरबा की मदद करना इसी तरीके से है कि जब इंसान अपनी खुशियों में, अपने बच्चों की खुशियों में जब रच बस जाता है तो वो भूल जाता है कि उसके कुछ ऐसे भी फ़रायज़ हैं जो उसने पूरे करने हैं। अगर अल्लाह ने उसे दिया है तो अल्लाह ने यह भी हुक्म दिया है कि बाहर निकल और दे और मेरा शुक्र अदा कर, और अगर नहीं देता तो अल्लाह ताला कहता है कि सफ़र कर, मैं सफ़र करने वालों के साथ हूँ। तो इसका मतलब है कि जिसको अल्लाह ताला देता है उस पर 2 फर्ज हो जाते हैं, एक तो वो बाहर निकले और उनको दे ज़रूरतमंदों को, और दूसरा उसका शुक्र अदा करे कि उसने इस काबिल किया को देने वालों में है। और अब देखना यह है कि हम लोगों ने अपने बच्चों को शामिल करके अपनी अपनी ईदें तो बना ली, लेकिन ये नहीं देखते कि साथ वाले घर में क्या हालात हैं, वहाँ कोई यतीम भी रह रहा होगा, कोई गरीब भी रह रहा होगा, कोई बेआसरा बेरोजगार भी होगा। जब हम ये चीज़ें सब देख लेंगे तो फिर हमारी ईद भी होगी, हमारे रोज़े भी होंगे, हमारी इबादत भी होगी, हमारा तकवा भी होगा, क्योंकि हुकूकुल इबाद पहले हैं और हुकूकुल इबाद में आते हैं। और जब हम हुकूकुल इबाद ही पूरे ना कर पाएंगे तो फिर हुकूकुल कैसे पूरे कर पाएंगे। आगा जी की बातें सुनने के लिए अब मैं मज़ीद बातें नहीं करना चाहता, वरना ये और बहुत ज़्यादा यकीन करें, इतना मज़ा आता है इन बातों में, और कुछ आगा जी की सब सुनते हैं तो मज़ीद नॉलेज बढ़ता है। हम शुक्र अदा करते हैं आशिम भाई आपका भी, बाजी फरा का भी, अहल बैत का भी, आगा जी का भी, कि हमें यह मौका मिलता कि हमें ऐसी बातें सुनने को मिलती हैं। थैंक यू जी, मेहरबानी, शुक्रिया,
बहुत शुक्रिया। मौला आपको भी सलामत रखे परवरदिगार,
बहुत शुक्रिया
जी। आगा साहब मेरे पास वसाइले शिया में چھٹے امام امام جعفر صادق علیہ السلام کا ایک کال ہے، مطلب وہ کتاب کا ریفرنس میں نے دے دیا، اور اس میں آپ فرماتے ہیں کہ روزہ اس لیے بھی واجب ہوا کہ فقیر اور غنی کے درمیان مساوات قائم ہو جائے، یہ اس وجہ سے ہے کہ غنی بھی بھوک کا مزہ چکھ لے اور فقیر کا حق ادا کرے، کیونکہ مالدار جو کچھ چاہتے ہیں ان کے لیے فراہم ہوتا ہے، خدا چاہتا ہے کہ اس کے بندوں کے درمیان مساوات ہو اور مالداروں کو بھی بھوک اور درد و رنج کا ذائقہ چکھائے تاکہ وہ کمزور اور بھوکے افراد پر رحم کر سکے۔ بہت خوبصورت یہ کال، اور اس کے ذریعے میسج جو مل رہا ہے مجھے، جو سمجھ آئی کہ یہی ہے کہ خدا چاہتا ہے کہ ہم ہر اس حالات سے گزرے تاکہ اگر کوئی اور اس حالات سے گزرا تو ہمیں اس کا احساس ہو سکے، آپ کیا کہتے ہیں؟
جی بالکل، دیکھیں ایسی ہے، میں نے پہلے بھی عرض کیا، بھوک اور پیاس جو ہے وہ نہ صرف قیامت کی بھوک اور پیاس کو یاد دلانے کے لیے، بلکہ دنیا کے اندر بھی جو لوگ بھوکے اور پیاسے ہیں اور جن کو صحیح طرح کھانا نصیب نہیں ہو پاتا یا صحیح طرح دنیا کی اور ضروریات نصیب نہیں ہو پاتی ہیں، تو انسان کو احساس ہوتا ہے، اور کیونکہ انسان ارادہ اور قوت کے ذریعے سے اور اپنی شعور کے ذریعے سے چیزوں کو روکے ہوئے ہوتا ہے کہ حالانکہ موجود ہیں ساری چیزیں اور حلال بھی ہیں، مگر کیونکہ اطاعت خداوندی پر قائم ہے تو اس وجہ سے چیزوں کو روکتا ہے، تو اس کے احساس اس کے اندر پیدا ہوتا ہے۔ اب مثال کے طور پر اگر میں روزہ ایسا رکھوں کہ بھوکا پیاسا تو ہوں میں، لیکن میں ٹھنڈا ٹھنڈا کوشش کروں دن گزر جائے اور اپنے وقت کو صرف کسی دنیا کی باقی مصروفیات سے گزار کر بغیر تفکر اور فکر اس مقام پر نہ پہنچنے کی کوشش، جہاں پر روزے دار کو پہنچنا چاہیے تھا، لیکن پھر میں دل نہیں کر پاؤں گا، اور ویسے بھی جب میں تھوڑا سا کھا کر اپنا گزارا کر سکتا ہوں تو میں کیوں نہ اپنے دسترخوان سے کچھ ڈش کم کر کر کسی اور کے دسترخوان میں، جس کے دسترخوان پر چیزیں بھی موجود نہیں ہیں، کم از کم ایک چیز اس کے دسترخوان پر رکھ دوں، انتظار نہ کروں۔ دیکھیں میں بار بار تکرار کر رہا ہوں اس کا کہ ہم انتظار نہ کریں کہ ہم سے کوئی کہے گا، روزے محشر کہیں یہ نہ ہو کہ پھر ہم پشیما اور شرمندہ ہوں کہ وہاں ہم دیکھیں لوگوں کو کہ کتنے سارے لوگ پتہ نہیں کس طرح سفر کرتے ہوئے اپنے بہشت کے راستوں پر ہیں، کیونکہ انہوں نے سوچا اور سمجھا نہیں تھا، انہوں نے بس جو تھا ان کے پاس انہوں نے اس مال کو اپنا نہ سمجھا اور خدا کی راہ میں دیتے وقت دریغ نہ ہو۔ آج ہم اپنے لیے کتنے کانشیس ہیں، اپنے لباس کے لیے، اپنے کھانے کے لیے، اپنی چیزوں کے لیے، اور کتنا اس کے اوپر ہم چیزیں خرچ کرتے ہیں، کتنا ہم اپنے لیے سوچتے نہیں یہ زیادہ تھوڑا سا پیسہ خرچ کر کے تھوڑا اچھا کر لیں نہیں کر لیں، مگر وہیں پہ ہم دیکھیں ہمارے پیرل کتنے لوگ ہیں۔ میں ابھی پاکستان آیا ہوں تو مجھے بہت اندازہ ہوا بہت سارے لوگوں کا، غریبی لوگوں کا، رشتے داروں کا، ایک لوگ جو ہے وہ بلو دا ایوریج لائف گزار رہے ہیں، سختی کے اندر گزار رہے ہیں، یعنی آپ کو میں بیان نہیں کر سکتا۔ کل ایک دوست اس کی جاننے والے کا ذکر کر رہے تھے کہ اس کے پاس کیونکہ بس تھوڑی سی اس کی آمدنی، ایسے میں اس کی والدہ بیمار ہو گئی اور وہ کوشش کر رہا تھا کہ ہاسپٹل نہ جانا پڑے، لیکن وہ بیچارہ نہ اس کے پاس کوئی کنونس، نہ کچھ اور، نہ کوئی اتنے پیسے، کس طرح ہاسپٹل لے کے گیا۔ ہاسپٹل جب گورنمنٹ پہنچا ہے وہ بھی ٹریفک کی وجہ سے کئی گھنٹوں کے بعد، تو وہاں پر ہاسپٹل میں کیا ہے کہ اب ایک ایک چیز کے لیے اسے پیسوں کی ضرورت ہے، حالانکہ گورنمنٹ ہاسپٹل ہے، یہ بھی لے آؤ پیسوں کی، وہ بھی لے آؤ پیسوں کی، یعنی پھر اس نے آ کے اور اپنی والدہ کے آگے جو مجھے دوست نے واقعہ پورا نقل کیا کہ اس نے اپنی والدہ کے ہاتھ چھوڑے ہیں تب تاکہ مریض مت ہونا، میں تمہیں ہسپتال، یعنی آپ یقین کریں ایسے واقعات انسان بھوکا شروع کر دیتا ہے، اور ہم غافل ہیں اپنے اطراف، ہم اپنی زندگی در مگر میں یہ نہیں کہتا کہ ہمیں زندگی گزارنی چاہیے، اللہ نے دیا اس کو کچھ طریقے سے گزاریں، مگر ان لوگوں میں سے کچھ لوگوں کا کم از کم پورا ساتھ نہیں، کم از کم اس مہینے میں رحمتوں حرکتوں کا مہینہ ہے، جو مغفرت کا مہینہ ہے، تو کیوں نہ ہم ایک ایسا وسیلہ بن جائیں کہ کسی کے لیے रहमत होता है, किसी के लिए कुछ अच्छाई होता है, कुछ खुशी होता है। अब यकीन करें बहुत सारे लोग हैं पूरी दुनिया के, सिर्फ पाकिस्तान, लेकिन कम से कम अगर हमारा ओरिजिन पाकिस्तान हिंदुस्तान है तो हम कम से कम उन जगहों पर जहाँ हमारे रूट्स हैं, हम उन जगहों को तो थोड़ा थोड़ा आबाद कर सकते हैं और थोड़ा।
जी, आप कुछ कहना चाहेंगे?
मैं चाह रहा था, वो हमारे कॉलर ने जो वो अगर सब फकरा की बात की, तो हालांकि वो लफ्ज़ तो ऐसा मायूब नहीं है, उन्होंने कहा कि शायद साहिल कहें, ये मेरी समझ में आया, गुरबा और साहिल कहें, लेकिन हालांकि वो जितनी हमारी किताबें हैं उर्दू में, बल्कि मैं समझता हूँ आप इसकी मुझे बताइएगा, मैं खुद सवाल कर रहा हूँ कि फकरा का लफ्ज़ जो है वो तो हमारी इस अरबिक में भी यूज़ होता है ना?
जी, अरबिक है और दुआए सईफ सजादिया की दुआ नंबर 10 में जो नकल हुआ है वाकया, वो देने की जो फराज है उस दुआ का, कि या गनीजुल अगनिया अना अख्तरुल फुकारा, यानी कि ए बेनियाजों के बेनियाज, मैं फकीरों का सबसे बड़ा फकीर हूँ। चौथे इमाम थे तो फकीर को कहते हैं कि जो मोहताज है, जिसके पास कुछ नहीं है, यानी फकर वजूदी है, हमारा वजूद फकीर है, हम बेबस, हम लाचार हैं, हम कुछ नहीं कर सकते, हम वजूदी तौर पर फकीर हैं, हर शख्स फकीर है, चाहे वो दुनिया का बादशाह ही क्यों ना हो, कुछ नहीं कर सकता बादशाह। आपके सामने हजरत सुलेमान नबी के, जिनको परवरदिगार ने वो बादशाहत अता की कि ना जो पहले थी ना उसके बाद थी, मगर उसके बावजूद उस बादशाह का तवाजो देखें, क्योंकि है खुदा का नुमाइंदा। अगर कोई और शख्स होता तो तकब्बुर करता, मगर क्योंकि खुदा का नुमाइंदा है था, इसलिए आप देखें कि जब चूंटी ने ये कहा कि अपने लश्कर से कि अंदर चले जाओ, हजरत सुलेमान का जो लश्कर आ रहा है तुम्हें रोंद डालेगा, तो वो कुरान की आयत है, सूरह नमल की एग्जैक्ट अभी मेरे जहन में एग्जैक्ट आयत नहीं, वहां पर जब हजरत सुलेमान ने उसको सुना तो ये नहीं कहा। अब देखिए चूंटी कितना हकीर वजूद है, कितना इतना छोटा वजूद है, और वो क्या बात कर रहा है कि ये लश्कर तुम्हें रोंद डालेगा। अब वहां पर उस बादशाह ने, जिसको परवरदिगार ने कुदरत अता की हुई थी, उन मौजों को, उन सदाओं को, कि जो जानवर आपस में बातें करते थे उनको सुन लेते थे, अब वो सुनकर उसको हाथ में उठाया है और ये नहीं कहा कि ये क्या कह रही हो, क्या कह रही हो, मैं कौन, ना मुस्कुराए हैं, फतबस्सम के अल्फाज जो है वो कुरान इस्तेमाल करता है कि जायकन मुस्कुराए हैं उसको देखते वक्त, यानी ये तवाजो इलाही था उस बंदे के अंदर कि जो उस छोटी सी मखलूक को देखकर मुस्कुरा रहा है, ये क्या कह रही है, मैंने ऐसा कहा करता। तो बात ये है कि हमारा वजूद जो है वो फकीर है, जब हम खुद मोहताज हैं हम क्यों नहीं जाहिरन मोहताजों की मदद करते, मगर क्या हम मोहताज नहीं, एक एक सांस के मोहताज हैं, एक एक खून की गर्दिश के मोहताज हैं, सुबह ना उठ पाए, इतने लोग अभी बात करते करते अगले लम्हे मौजूद नहीं होते, हाथ इरादे जहन एक एक चीज उसकी तवज्जो की मोहताज है, अगर उसकी तवज्जो हट जाए हमारे वजूद से तो हम तो लाश बन जाए। तो ऐसा शख्स कि जो हर वक्त मोहताज हो, वो कैसे अपने आप को गनी तसव्वुर कर सकता है, कैसे वो अपने आप को ये समझ सकता है कि जो कुछ है उसका ये उसने बनाया। जितने आप देखें ना बड़े बड़े बादशाह, जो हारून शद्दाद हो गया, फिरौन हो गए, ये तो यही तो था कि समझते थे शायद जो कुछ हमने है ये हमने खुद किया है, अगर जिसने अपने आप को सब कुछ रखते हुए, मगर क्या रसूल खुदा की दुआ याद नहीं, रब्बे ला तखलनी ला नफ्सी तरफ़ नबदा, परवरदिगार मुझे एक लम्हे के लिए भी मुझे मेरे हाल पर न छोड़, हालांकि जो खिलकत कायनात का सबब है वो जब ये कह रहा हो, इसका मतलब है कि हमारा
बिल्कुल बहुत खूबसूरत प्रोग्राम, बहुत खूबसूरत मैसेज, लेकिन क्योंकि टाइम अभी हमारे पास एक छोटा सा न्यूज़ ब्रेक का हो रहा है, और यही फकरा की मदद का ही टॉपिक आज इंशाल्लाह हम आगे भी लेकर जाएंगे आगा साहब के साथ। आगा साहब, बस मैं एक कॉल पढ़ रही हूँ मासूम का, वसाइल वसाइल शिया किताब से, और आपने उसमें फरमाया है कि जो इस महीने में यतीम की इज्जत करेगा तो परवरदिगार रोज़ क़यामत इसकी इज्जत को बाकी रखेगा। इस पे थोड़ी गुफ्तगू करके प्रोग्राम को का जो आज का मैसेज है मैं चाहूँगी वो आप हमारे लिए ज़रूर बयान फरमाएं प्लीज़।
देखिए बिल्कुल टीम बिल्कुल माशरे में ऐसे ही है, जाहिर है उसका कोई ऐसे वली नहीं है, उसकी कफालत वाला शख्स नहीं है। और भी मुख्तलिफ रवायात हैं कि शख्स अगर यतीम के सर के ऊपर से हाथ फेरता है तो गोया उसके बालों के बराबर जो है वो उसके लिए जो है वो आजाद या कब्र के अंदर इलाज जो है वो दूर हो जाती है। तकदीम इस तरह है, यानी यतीम की कफालत भी एक ऐसे शख्स की कफालत है कि जो अभी शख्स खुद कुछ नहीं कर सकता या कुछ उसके पास वो वसाइल नहीं है। माशरे के अंदर बहुत सारे लोग बिल्कुल ऐसे ही हैं, जरूरी नहीं है कि किसी का माँ बाप सर से उठ जाए, बल्कि बहुत सारे ऐसे लोग हैं कि जो लोग कुछ नहीं कर सकते, माँ बाप उनके लिए कुछ नहीं कर सकते और वो खुद अपने माँ बाप की कफालत उनके लिए सर हो रही है। तो हमें माह मुबारक यही पैगाम दे रहा है कि जहाँ मुबारक हमें सब्र की तौफीक देता है, जहाँ हमारे अपने अंदर एक एनर्जी पैदा करता है कि हम अपने परवरदिगार के लिए गुनाहों को तर्क करते हैं, वहाँ पर अपने माल में से इन्फाक करना खुद माह मुबारक की एक फजीलत है कि हमारे अंदर इस जस्तजू को पैदा कर दे। देखें रमज़ान का मकसद ही यही है कि हम अताअत करें, अताअत करते हुए बंदगी तक पहुँचें, और जब इंसान बंदा बन जाएगा तो वो अपने मौला की अताअत करेगा, और जब वो अपने मौला की अताअत करेगा तो अपना उसका कुछ नहीं है। जब उसका अपना कुछ नहीं है तो सब कुछ उसके मौला का है और फिर सारे बंदे उसके मौला के हैं, तो यानी फिर उसके लिए डिफ्रेंसिएशन करना ये सख्त नहीं होगा कि ये तो मेरा है ये कैसे दे दूं, ये कम हो जाएगा ये ज्यादा हो जाएगा, जबकि खुद उसको पता नहीं कि आने वाला लम्हा वो इस दुनिया के अंदर जिंदा है कि नहीं है। अगर ये जरा सी देर के लिए एहसास
जी, शायद हमारे नेटवर्क में थोड़ा प्रॉब्लम हो रहा है और आवाज़ फिर रुक गई है और डिसकनेक्ट हुआ चाहता है लग रहा है प्रोग्राम। आगा साहब से कांटेक्ट, कोई बात नहीं, कोशिश की गई कि आज के टॉपिक को बेहतर अंदाज से मेरे आपके हम सब के लिए वो बातें बयान की जा सके जिससे हम अपनी तरबियत में किसी हद तक इस चीज़ को शामिल करें कि फ़ुकरा की मदद इस महीने में स्पेशली और हर उस शख्स की जो आपकी मदद का तलबगार है कितनी ज़रूरी है।
बेशक, और जैसे आगा साहब ने इतनी सारी माशाल्लाह से बातें की हैं, उनके जो बुलेट्स पॉइंट्स हैं वो इतने इम्पोर्टेंट हैं कि उसके लिए इट्सेल्फ एक सेगमेंट चाहिए। लेकिन एक चीज़ की तरफ जहन जा रहा है, मैंने जी आगा साहब आगे हैं, आगा साहब जी आप अपनी गुफ्तगू को जारी और सारी करिए।
नहीं, बस मैं पैगाम देना चाह रहा था कि हम माह मुबारक के हर कदम से अपने अंदर बंदगी पैदा करें ताकि बंदा जो है वो देते वक्त दरेग नहीं करता, अफसोस नहीं करता। तो बस माह रमजान में हम परवरदिगार से ही दुआ करें, परवरदिगार तो हमें अपना बंदा बना ले, माह मुबारक के बाद भी तेरे बंदे रहें और देने का वक्त आए तो हम दे दें लोगों को, क्योंकि हमने इस दुनिया में कितनी देर जिंदा रहना है ये हम नहीं जानते। तो बेहतर है जो माल तेरी राह में दिया जाएगा वो उस दुनिया के अंदर उस जहान में हमें कई गुना बराबर जो है वो रिटर्न किया जाएगा। बस यही पैगाम है और दुआ करेंगे परवरदिगार हम सब लोगों को तौफीक अता फरमाए, जिस तरह हमारे मासूमीन ने फरमाया है हम उन चीज़ों पर अमल करें।
इलाही इलाही इलाही,
बहुत शुक्रिया आगा साहब, मौला आपको सलामत रखे, जुमे के दिन इंशाल्लाह आपसे दोबारा मुलाकात होगी
इंशाल्लाह। खुदा हाफिज़।
खुदा हाफिज़।
मौलाना साहब को लेक्चर भी देने जाना है इसलिए ज़रूरी था कि हम लोग उनको, लेकिन बहरहाल जितने मुख्तसर वक्त में उन्होंने जो जो बातें की उसमें हम एक बात करना चाह रहे थे। यह अब हम हमारे और आपकी बात है कि मैंने कहीं पढ़ा कि जिस शख्स में एहसास नहीं वो ज़िंदा ही नहीं है।
सुभान अल्लाह।
तो असल में ये एहसास पैदा करना है अपने अंदर, दूसरे की तकलीफ़ को ये महसूस करना है अगर ये तकलीफ़ मुझ पर हो, और जब ये एहसास हो जाएगा कि ये तकलीफ़ मुझ पर हो तो फिर ज़ाहिर है फ़ौरन दिल चाहेगा कि उसको उस तकलीफ़ से बाहर निकाले।
बहुत खूबसूरत आपने मिसाल पेश की, वाकईतन इंसान किसी की तकलीफ़ किसी की मुसीबत को ये सोच के हल करे कि अगर मैं इस पोजीशन में हूँ तो मैं क्या करता, मैं इस पोजीशन में होता तो मैं किसकी तरफ आँख उठाता, किसकी तरफ मदद के लिए किसको बुलाता। हम सब खुदावंद मुताल ने जो हमें दिया ये खुदा का ही दिया हुआ है और वही कह रहा है कि मुझे कर्ज़ के तौर पे लौटा दो। इसी की मदद करके। हम सब को कोशिश करनी है, अहले बैत टीवी को भी अपनी मदद में शामिल हाल रखे। तकरीबन हर प्रोग्राम में आपसे गुजारिश की जाती है, और जब एहसास भी हो जाए कि वाकईतन इसके प्रोग्राम बहुत बहुत कुछ आपको दे रहे हैं, जो आप लेना चाहते हैं, जो आप तक आना चाहिए, वो आप तक इस टीवी के ज़रिए, इस प्लेटफॉर्म के ज़रिए आप तक पहुंच रहा है, आप अपना फ़र्ज भी उठ कर निभाएं।
देखिए कितनी अच्छी बात है कि इस मौके पे ये जो है, जैसे कि फ़कर जो है वो यानी किसी की कोई ज़रूरतमंद है।
बिल्कुल।
अच्छा, अब इस वक्त अहले बैत टीवी भी ज़रूरतमंद है।
बिल्कुल।
और अहले बैत टीवी के व्यूअर्स भी ज़रूरतमंद है।
बिल्कुल सही बात।
उनकी ज़रूरत ये है कि उन तक दीनी इल्म
बहुत
पहुँचे, और अहले बैत टीवी की ज़रूरत ये है कि उन तक वसाइल के लिए यानी कहते तो ये दामे धर्म सुखने नहीं, फ़िलहाल धर्म की तरफ तवज्जो दें। तो ये यानी ताकि वो जो आपकी ज़रूरत है वो अहले बैत टीवी पूरी कर सके, और अहले बैत टीवी की जो ज़रूरत है वो आप करें, और यही इसी तरह इंशाल्लाह कौम की बेहतरी होगी, मिल्लत की बेहतरी होगी, और आप उससे ज़्यादा से ज़्यादा फ़ायदा उठाएंगे। और जो बात आगा साहब कर रहे थे वो इतनी अच्छी बातें हुई हैं कि अब उसी तरफ ही अगर दोबारा ध्यान दिलाया जाए नाज़रीन का, बल्कि ख़ुद अपना ध्यान हम दिलाते हैं, नाज़रीन भी उसमें अगर इस्तेफादा करेंगे, कि ये इंतज़ार ना किया जाए कि हमें जनाब इस वो हमसे मांगे, क्योंकि मांगने वाला जो है फिर वो शर्मिंदा होता है। अच्छा, हम अब आयम मासूमीन तो है नहीं कि हम देते वक्त शर्मिंदगी फील कर रहा हूँ, ना कि लेने वाला शर्मिंदा हो। उनका किरदार ये था कि वो देते वक्त, हालांकि पूरी कायनात उनके कब्ज़े में थी, है वो पूरी कायनात के, यानी जैसे अभी एक ने कहा कि वो पत्थर सोना बन गया, लेकिन वो ये बता रहे हैं कि देने वाला जो है उसको ये सोचना है कि वो कितना खुश होगा कि मिसाल के तौर पे मैंने किसी से कर्ज़ा लिया हुआ है और मुझे वो मिल जाए, जब मेरे पास इस्तेआत है देने के लिए, मैं कितना खुश होऊंगा कि मेरा कर्ज़ा उतरा। तो कर्ज़ा ही तो लिए बैठे हैं हम, जितना एक्सेस है हमारे पास हमारी ज़रूरियात से।
बेशक बेशक। और देखिए, मेरे और मेरे अमाल का गवाह खुदा है, मैं आपसे जो भी बात कहूँ कि भाई मेरे पास इतने वसाइल नहीं है, मेरे पास पैसा नहीं है, मेरे पास हिम्मत नहीं है, मेरे पास टाइम नहीं है, लेकिन जिसने दिया उसको सब पता है कि मेरे पास क्या है, मैं क्या दे सकती हूँ, क्या निकाल सकती हूँ। तो इसलिए ये कहना कि मेरे पास नहीं है और मैं खुदा की राह में नहीं दे सकती कुछ भी, वक्त दे सकते हैं, मदद दे सकते हैं, टाइम अपना, किसी मददगार को, बाज़ औक़ात आपका एक लफ्ज़, एक फ़ोन कॉल, एक मुलाकात उसको बहुत कुछ दे जाती है। ये भी एक तरह की मदद है, क्योंकि ज़रूरी नहीं है कोई पैसे का तलबगार ही हो, बहुत सी इकसाम है मदद करने की एक मोमिन को और मोमिन की, और उससे आप बहुत कुछ हासिल कर सकते हैं।
बेहतरीन बात, बेहतरीन। और फिर वो फिर वहीं पे मैं वापस जाऊंगा आगा साहब की बातों की तरफ, कि देखिए नियत तो कर लेना।
बिल्कुल।
और हमारे जो इस्लाम की और हमारे दीन की जो बेस है वो इन्नमल अमालु बिन्नियात, तो अगर इखलास से नियत की हमने किसी की मदद करने के लिए, और नियतों का तो हाल अल्लाह ही जानता है, तो फिर अल्लाह ऐसे अस्बाब पैदा कर देगा कि आप इस काबिल हो जाएंगे कि वो आपने जो नियत की अंदर से इखलास से वो आप पूरी कर सकें।
बिल्कुल आपने सही कहा। मेरे पास वसाइल शिया में ही मौलाए कायनात का बहुत ही खूबसूरत एक छोटा सा कॉल है कि तुम अपने रब की सच्ची नियत और पाक वली से सवाल करो कि तुम्हें रोज़ा रखने और कुरान की तिलावत करने की तौफीक अता करे। इस महीने में जो अल्लाह की बख्शिश से महरूम रहा वो बदबख्त है। तुम इस माह में अपनी भूख और प्यास के वक्त कयामत की भूख और प्यास को याद करो, मोहताजों और मस्कीनों की को सदका दो, अपने बड़ों की इज्जत करो, अपने छोटों पर रहम करो। इस महीने में मौलाए कायनात का इरशाद गिरामी, जो मुझे इमाम रज़ा अलैहिस्सलाम ने मौलाए कायनात से ये वसाइल शिया में बयान फरमाया कि इस महीने में स्पेशली, देखिए हम बार बार माह तरबियत के हवाले से माह रमज़ानुल मुबारक का जो ये प्रोग्राम आपकी खिदमत में लेकर आए, कोशिश करेंगे हर वो टॉपिक आपसे डिस्कस कर सकें जिसके ज़रिए हम अपनी तरबियत कर सकें, और अगर हम अपनी कर लेंगे तो हम अपनी आने वाली नस्लों की बेहतरीन कर सकेंगे। वो फिर जब हम उनको तैयार करेंगे तो वो अगली नस्लों को ये सिलसिला इंशाल्लाह फिर चलता रहेगा। अगर हमने कहीं कमी छोड़ दी अपने आप में, तो फिर हम वो कमी अपने बच्चों में दूर नहीं कर पाएंगे। आप क्या कहते हैं?
जी बिल्कुल सही है। मैं कहने बहुत दिल चाह रहा कुछ कहने का, लेकिन हमारे साथ एक मनकबत खाएँ जो यहाँ शरीक होने का इंतज़ार कर रहे हैं,
तो मेरी तरफ से
तो उनको शामिल कर लेते हैं।
जी जी और
फिर इंशाल्लाह हमारे साथ है कनाडा से जनाब सैयद ज़ायर नकवी साहब, और उनकी खिदमत में अस्सलाम वालेकुम और माह रमज़ान की बहुत बहुत मुबारक हो। ज़ायर नकवी साहब, आप तक मेरी आवाज़ आ रही है तो अस्सलाम वालेकुम और रमज़ान की बहुत बहुत मुबारक।
जी जी बिस्मिल्लाह वालेकुम अस्सलाम, और मेरी तरफ से तमाम उम्मत मुस्लिमा को रमज़ान की जो बरकतें हैं वो सारी मुबारक हो।
जी आप ऐसा करिए थोड़ा सा पीछे हो जाइए ताकि आप हमारे फ्रेम में पूरे आ सकें। जी अब बस ये ज़्यादा हो गया। अरे सर नाराज़ नहीं हुई, थोड़ा आगे आ जाइए। आपको उसमें नज़र आ रहा होगा, थोड़ा और पीछे ही है। हाँ बस ये काफ़ी है इतना इंशाल्लाह। तो मैंने आपको सुना है, ज़ाती तौर पे मैं चाह रहा था कि जितना उम्दा आप पढ़ते हैं तो क्यों ना हमारे नाज़रीन आपको पूरी जहाँ जहाँ अलेबैट टीवी की ये जा रही है ट्रांसमिशन वहाँ सुने, तो आप अपनी ही पसंद की कोई मनकबत, कोई कसीदा, कोई नात, कोई हम, ये आप पर छोड़ता हूँ मैं।
जी बहुत मेहरबानी जो आपने मुझे इस काबिल समझा, और आज मैं अपने उस्ताद मोहतरम का लिखा हुआ एक कलाम आंसू आपकी खिदमत में हाजिर करूँगा।
जी
तालिबे दुआ हूँ
इंशाल्लाह।
एक दफ़ा जो भी मेरे सुनने वाले हैं वो मेरे साथ मिलके दुरूद पढ़ लीजिएगा।
अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद व अज्जिल फरजहुम।
जब गमे शहन आँखों उभारा जब गमे आँखों उभारा आई आवाज मोहम्मद की हमारा जब गमे
जज़ाकअल्लाह जज़ाकअल्लाह।
जैसे दहलीज़े रिसालत पे सितारा जैसे दहलीज़े रिसालत पे सितारा तेरा क्यों मेरी ने उतारा यूं खालिक ने उतारा और ये शेर देखिए मेरे हाथों की लगी तो मेरे हाथ
कर न देते मुझे
सुभान अल्लाह
जीने का जब
और मक्का हाथ में जिम्मे
जी आता हूँ
आई फातिमा सहरा मुझे ले फातिमा मुझे ले आँख से मेरी ये आँख से ये मेरी तारा आवाज मोहम्मद की हमारा आंसू जब गमे
जज़ाक अल्लाह जज़ाक अल्लाह। नाज़रीन मैंने जो जनाब ज़ाहिर नक़वी साहब का थोड़ा बहुत तारुफ़ मुख्तसरन कराया वो इसलिए कि इस वक्त कम है, लेकिन इंशाल्लाह आइंदा प्रोग्राम में इनका मैं आपको तारुफ़ कराऊँगा। ये माशाल्लाह से बेहतरीन पढ़ने वालों में से हैं। आजकल ये कैनेडा में सेटल हैं, इस वक्त मैं भूल रहा हूँ कि कैनेडा में कहाँ, लेकिन बहरहाल कैनेडा में सेटल हैं और वहाँ जितनी महफ़िलें होती हैं उन पे इनका कब्ज़ा है, इनका राज है, और क्यों ना हो, मौला की अता है इनके इनके पास। और मैं ज़ाहिर भाई आपसे दरख्वास्त करूँगा कि अगर आपके पास कोई और उम्दा कलाम हमारे नाज़रीन के लिए हो।
जी मैं हाज़िर कर रहा हूँ। एक दफा दुरूद पढ़ लीजिएगा।
अल्लाहुम्मा सल्ली अला मुहम्मद व आले मुहम्मद व अज्जिल फरजहुम
मिंबर पे मैं जो शाम सहर बोलने लगा
वाह
मिंबर पे मैं जो शामों सहर बोलने लगा मुझ में ये मेरी माँ का हुनर बोलने लगा मिंबर पे मैं जो शामों सहर बोलने लगा अपनी जुबान बना के अली की زبان کو وہ بولتا نہیں ہے مگر وہ بولتا نہیں ہے مگر بولنے لگا اور کہ بارائے حسین سے پتر سے جو مس ہوا پر بولتا کبھی نہیں پر بولنے
کیا کہنے
پر بولتا کبھی نہیں بولنے لگا
اور قبلہ باب الحوائج کی بارگاہ میں شعر ہے
خیموں کی بات اور تھی ہنس گئے ادھر تو چپ تھا ادھر ہنس گئے ادھر تو چپ تھا ادھر بولنے لگا
بولنے کا فلسفہ سنیے گا
کیا کہنے
کہ چھ ماہ کلا میدان میں لہو اثر
اللہ اکبر
میدان میں لہو کا اثر بولنے لگا
اور قبلہ سے کلام شیخ کیجیے گا
چلو مانگ لی حسین سے بیعت یزید نے خیر بشر کے سامنے شر بولنے لگا
واہ واہ واہ
بشر کے سامنے شر بولنے لگا ممبر میں جو ممبر پہ میں شام سحر بولنے لگا
سبحان اللہ سبحان اللہ جزاک اللہ جزاک اللہ. ناظرین ہمارے درمیان تھے ہیں ابھی اور ہم ان سے فی الحال کے لیے اجازت لیتے ہیں. جناب زائر نقوی صاحب کینیڈا سے ہمارے ساتھ تھے اور بہت عمدہ آپ نے ان کا انتخاب کلام بھی جی. اور پہلے میں ذرا کالر لیتا ہوں. السلام علیکم, کون اور کہاں سے؟ ہلو السلام علیکم. آپ ٹی وی کی آواز بند کر کے میرے سے فون پہ بات کر لیں. جی وعلیکم السلام.
ہیلو السلام علیکم.
جی وعلیکم السلام.
ہیلو
میری بہن میری بیٹی, آپ مجھ سے فون پہ بات کر لیجئے تو وہ ہم لوگ کی ایکو کی وجہ سے کنورزیشن نہیں ہو پا رہی.
ہیلو ہیلو
جی ہیلو ناظرین اس بات کا آپ سے درخواست کریں گے جب بھی کال کریں تو کوشش کریں کہ ٹیلی فون لائن پر ہم سے بات کریں. اگر آپ ٹی وی کی آن کر کے اور اس تو اس سے ایکو ہوتی ہے اور ڈیلے کی وجہ سے کنورزیشن پہ اثر پڑتا ہے. بہرحال جناب ظاہر حسین نقوی صاحب کے بارے میں بتا رہا تھا کہ بہت عمدہ کلام پڑھتے ہیں, انشاءاللہ آئندہ بھی ان کو شامل کریں گے. تھوڑی بہت اسکائپ کے جو ٹیکنیکل پرابلمز ہیں وہ بھی انشاءاللہ دور ہو جائیں گی. تو ناظرین اب ابھی تک کے پروگرام میں اب سے تھوڑی دیر بعد انشاءاللہ ہمارے ساتھ حجت الاسلام والمسلمین انشاءاللہ جناب مشتاق حسین شاہدی صاحب ہوں گے, جن سے ہم مختلف سوالات کریں گے اور وہ ان کے جوابات دیں گے جس سے آپ استفادہ کریں گے. بہرحال اس سے پہلے جو ہمارے ساتھ آغا بخاری صاحب تھے انہی نے جو جتنی گفتگو فرمائی اس کو میں چاہوں گا کہ اب بچوں تک اس گفتگو کو پیش کر دوں ان کے بلیٹ پوائنٹس. تو آپ نے دیکھا ہوگا کہ پیرنٹس جو ہیں یوزولی اپنے چھوٹے چھوٹے بچوں کو یہ کہتے ہیں کہ بیٹا یہ آپ کو جیسے چاکلیٹس لا کے دیں, کنڈر وہ ایگز لا کے دیے تو یا کچھ بھی چیز ایسی لا کے دی, تو اگر ایک بچے کو دیے تو پھر دوسرا اگر کوئی بچہ ہوتا ہے تو فوراً پیرنٹس کہتے ہیں بیٹا شیئر کریں, یو شوڈ شیئر. تو اس ایج سے اس بات کو بچوں میں ڈالا جاتا ہے. تو اس چیز ہی کی کو پروان یعنی گریجولی جیسے آپ بڑے ہوتے ہیں اگر وہ اس وقت آپ کے اذہان میں آپ کے فطرت میں بیٹھ جاتی ہے تو جب آپ بڑے ہوتے ہیں تو پھر آپ کو احساس رہتا ہے کہ میرے پاس جو چیز ہے, میرے پاس جو پیسہ ہے, میرے پاس جو رزق ہے وہ میں شیئر کروں. اور شیئر کرنا اس لیے ضروری ہے کہ آج آپ کسی کی مدد کریں گے تو اگر خدا نہ خواستہ کل آپ کسی مشکل میں ہوں گے تو کوئی نہ کوئی آپ کی مدد کرے گا, کیونکہ معاشرہ اسی طرح کا ڈیولپ ہو چکا ہوگا, سوسائٹی اسی طرح کی ڈیولپ ہو چکی ہوگی. اور پھر اور سب سے بڑی بات یہ کہ آپ اگر کسی کی مدد کریں گے تو کوئی کرے یا نہ کرے وہ کرنے والا آپ کی مدد کرے گا. اول تو آپ کو انشاءاللہ ان حالات میں نہیں آنے دے گا وہ, اگر امتحان کے طور پہ آپ کو لے کے آئے وہ ایک الگ بات ہے, لیکن وہ آپ کی اس اخلاص کے ساتھ لوگوں کی مدد کرنے میں, اچھا لوگوں کی مدد وہی کرے گا جس میں انسانیت ہوگی. انسانیت احساس سے آتی ہے, آپ میں احساس ہوگا جب آپ یہ فیل کریں گے کہ یہ تکلیف اس شخص کو ہے, کل خدا نہ خواستہ مجھے ہو تو میں اس تکلیف سے کیسے باہر آ سکتا ہوں. تو آپ اور اگر میں اسی کی سرکمسٹانسز میں ہوں گا تو میرے لیے کتنا مشکل ہو جائے گا اور میں کس طرح سے باہر آؤں گا. تو بہرحال یہ اس احساس کو ڈیولپ کرنے کے بعد پھر آپ میں ظاہر ہے آپ خود بخود مدد کریں گے ضرورت مند کی. جو بھی آپ کی ضروریات سے زیادہ ہے, اللہ نے جو بھی آپ کو آپ کی ضروریات سے زیادہ دیا ہے وہ آپ کو دیا ہی اس لیے ہے کہ وہ آپ دوسرے ضرورت مندوں تک پہنچائیں. ان ادر ورڈ جو آغا صاحب نے کہا تھا کہ آپ کو کسٹوڈین بنایا گیا ہے. اچھا اب اس میں یہ ہے کہ ظاہر ہے میں وہ بات بھی کروں گا جو میں سمجھتا ہوں کہ مجھے کرنی چاہیے اخلاقی طور پہ, میرا کوئی فرض نہیں ہے لیکن اخلاقی فرض بنتا ہے. میں دیکھ رہا ہوں کہ اہل بیت ٹی وی کو مالی امداد کی ضرورت ہے, تو یہ ضرورت جو ہے جیسے میں نے پہلے تھوڑی دیر پہلے کہا تھا اہل بیت ٹی وی آپ کی دینی ضروریات علمی ضروریات پوری کر رہا ہے, تو آپ بھی اہل بیت ٹی وی کی مالی ضروریات کی طرف توجہ دیجئے اور جتنا زیادہ سے زیادہ آپ اس میں تعاون کر سکتے ہیں وہ کریں. بہرحال ہمارے یہاں جو دین اسلام ہے وہ اتنا یعنی سہل مذہب ہے, اسلام اتنا ایزی ہے کہ اس میں کوئی کمپلیکیشن نہیں ہے. اچھا افسوس یہ ہے کہ جو چیزیں ہمارے یہاں جتنی اچھی ہیں وہ دوسروں نے اپنا کر ترقی کر لی اور ہم نے ان کو چھوڑ دیا. یہی چیریٹی والی بات, آج عالم اسلام سے نکلنے کے سے باہر آئے آپ تو دوسری ساری قومیں اور مذاہب چیریٹی میں آگے ہیں, ہم لوگ پیچھے ہیں. یہ کام ہمارا اولین ہے کہ ہم
احساس پیدا کریں. اگر صرف جیسے پہلے بات بھی ہوئی تھی کہ اگر کسی کے پاس فرض کر لیے نہیں ہے, مگر اگر وہ یہ نیت کرے کہ اگر میرے پاس ہوتا تو میں فلاں کی مدد کرتا, تو اگر وہ صدق دل سے اخلاص سے نیت کیے ہوئے تو اللہ اس کو اس قابل بنا دے گا کہ وہ اپنی اس خواہش کا عملی طور سے جامع پہنا سکے. بہرحال یہ سلسلہ گفتگو جاری ہے, پروگرام ماہ رمضان ماہ تربیت, اور یہ ساری باتیں جو ہیں یہ تربیت ہی سے متعلق ہیں. اور ہماری بہن جو ہیں وہ مسلسل وسائل الشیعہ سے چیزیں پڑھ رہی تھیں, تو اسی وقت میں نے وسائل الشیعہ سے ایک حدیث نکال کے رکھی ہوئی, اگر ہمارے پاس ٹائم ہے اور اگر مولانا صاحب اب تک نہیں آئے تو وسائل الشیعہ میں ایک نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی حدیث ہے, میں یہ شروع کرتا ہوں, اگر مولانا آ جائیں گے تو ہم رک جائیں گے, جی اور مولانا آ جائیں گے تو انشاءاللہ رک جائیں گے. اور یہ حدیث ہے نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی, میں پھر نام دے رہا ہوں وسائل الشیعہ میں, کہ نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا ہر رات اللہ تعالیٰ جل جلالہ 3 دفعہ اعلان کرتا ہے, ہر رات ماہ رمضان کی ہر رات اللہ تعالیٰ 3 دفعہ اعلان کرتا ہے, کوئی سوال کرنے والا کہ وہ سوال کرے اور میں یعنی اللہ اس کے سوال کو عطا کروں. اس ماہ رمضان میں ہر رات نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی حدیث کہ اللہ سبحانہ و تعالیٰ ماہ رمضان کی ہر رات میں 3 دفعہ اعلان کرتا ہے کہ کوئی سوال کرنے والا کہ وہ سوال کرے اور میں اس کے سوال کو عطا کروں. فی الحال یہاں پہ میں اس حدیث میں اضافہ نہیں کر رہا, خدا نخواستہ یہ نہیں سمجھے گا, وہی بات کہ بچوں کو سمجھانے کے لیے اگر ہم لوگ یہ سوال کرنا شروع کر دیں کہ پروردگار ہمیں اتنا عطا کر دے کہ ہم غریبوں کی مدد کریں, ہم ضرورت مندوں کی مدد کریں, تو خداوند کریم ضرور سنے گا. ہمارے درمیان موجود ہیں بزرگ عالم دین حجت الاسلام والمسلمین مولانا مشتاق حسین شاہدی صاحب, ہم ان کی خدمت میں. السلام علیکم مولانا. جی قبلہ آپ کی دعا چاہیے. آپ کیسے ہیں مولانا؟
بس مولا کی رحمت کے سائے میں سانس لے رہا ہوں, حجت امام زمانہ کے سائے میں
الحمدللہ. اور قبلہ ماہ رمضان کی آج 6ویں تاریخ آ گئی اور رفتہ رفتہ رمضان تیزی سے بڑھ رہا ہے, اور جتنا ہمیں آپ سے استفادہ کرنا چاہیے اتنا نہیں کر پا رہے, لیکن جتنا موقع مل رہا ہے اتنا تو ضرور کریں گے. کہ میں چاہوں گا کہ آج کی نشست میں آپ سے ایک ابھی بات ہو رہی تھی تھوڑی دیر پہلے, میں چاہ رہا تھا کہ مولا کے قول پہ آپ وہ کر دیں, تھوڑا سا ہمیں سمجھا دیں کہ فقر کفر ہے, اس کی کیا فلسفی ہے اس قول کی؟
کیا فرمایا؟
فقر کفر ہے, مولا امام علی علیہ السلام کا قول.
سفر
فقر فقر
فقر
فقر
فقر کفر
فقر
الفقر و سواد الوجہ,
جی
فقر چہرے کی سیاہی بھی ہے. تو اس سے میں یاد کرتا ہوں ایک جملہ آج کی گفتگو میں ہمیں اور اضافہ کروں گا. بات یہ ہے کہ فقر احتیاج کو کہتے ہیں. ایک جانب پیغمبر کا فرمان ہے الفقر و فخری, فقر میرا فخر ہے. دوسری جانب فرماتے ہیں کہ فقر کفر ہے, چہرے کی سیاہی ہے. تو ایک جانب یہ فرمایا, تو یہاں فقر سے جب گفتگو سامنے آتی ہے شخصیت کے لحاظ سے تو اس کے لحاظ سے فقر کے معنی احتیاج ہے. یہاں جو فقر جو کفر ہے تو پہلی منزل یہ کہ غریب ہے, غریب ہے تو غربت میں ہو سکتا ہے کہ اس کو غربت کفر کی طرف لے آئے, مذہب بدلنے کی طرف لے آئے. اسے بہت سارے معنی ہر حدیث کے پہلو بہت سارے ہوتے ہیں, تو ہم تو ایک دو جو آتے ہیں ذہن میں عرض کر دیتے ہیں. اور دوسری معنی یہ ہے کہ فقر جو ہے خدا کو چھوڑ کر اپنی خواہشات و مطالبات کو مخلوق سے منسلک کر دینا. یعنی مالدار ہے اس کی تعریف کر رہے ہیں، جھک رہے ہیں، اس سے مانگ رہے ہیں، خدا کی بارگاہ میں درخواست نہیں کر رہے ہیں، اس کی بارگاہ میں نہیں جا رہے ہیں، تو اپنی باطن کو جو ہے وہ ایمان کی جو ہے وہ اس پہ ایمان کی کمزوری ہے وہ جس طرح کرے، تو اس طرح احتیاج جو ہے اپنے بندوں سے وابستہ کرنے کا نام کفر ہے، اور اپنی احتیاج کو رب کی طرف منسوب کرنے کا نام جو نہ کرنا اس کو یہ فقر فخری ہے.
جزاک اللہ جزاک اللہ.
مختصر تو یہ ہے اور بھی بہت ساری باتیں، لیکن میں ایک جو بات آج آپ
جی جی ضرور
یہ ہے کہ عام کہتے ہیں کہ رمضان میں شیطان کو بند کر دیا جاتا ہے،
جی ہاں،
اور دیکھتے ہیں جتنا شیطان رمضان میں اپنا کام کرتا ہے اتنا 11 مہینے میں کام نہیں کرتا ہے. کہ رمضان کے اندر جو ہے یہ روزے کا مقصد ہی یہی ہے کہ تاکہ انسانیت کی ہمدردی پیدا ہو، یہ جوہر انسانیت. اس لحاظ سے پیغمبر کا فرمان متفقہ، خیر الناس من ینفع الناس، سب سے افضل انسان جو ہے خدا کی مخلوق کو فائدہ پہنچانے والا ہے، اس میں مذہب کی قید نہیں ہے. تو جب افضل انسان وہ ہے کہ جو انسانیت کو فائدہ پہنچائے، تو بدترین انسان کون ہوگا کہ جو انسانیت کو نقصان پہنچاتا ہے. اور پھر اپنے برادران اسلامی کے لیے جو عبادت کا مہینہ ہو اس میں اندر لوٹ مار کر دے کہ یہ جو رمضان سے پہلے چیزوں کا کیا حال ہے وہ، اور اس کے بعد اسٹاک کر لے کر رمضان کے اندر جو ہے مہنگا بیچیں تو روک لیتا ہے. تو اس لیے محتکر ذخیرہ اندوزی کرنے والی پیغمبر فرمان ہے، المحترق محتکر ملعون، احتکار یعنی ذخیرہ اندوزی کرنے والا حسن خوراکی وہ ملعون ہے پیغمبر کے فرمان ہے. تو اب اس لحاظ سے جو شیطان بند اس کو کیا ہونا ہے، تو اصل میں اس میں تھوڑی سی وضاحت کر دی جائے. بات یہ کہ ہم نے روزہ سمجھا ہے کہ صرف جسم کو خوراک سے روکنے کا، صرف جسم کا نام نہیں ہے، روزہ کے اخلاق کی اصلاح کا، صحت جسم بھی ہے. تو صحت جسم کی صحت سے پہلے روح کی صحت کا جو ہے وہ اصل مقصد ہے. جب تک باطن کی اصلاح نہ ہو، فکر کی اصلاح نہ ہو، روح کی طہارت نہ ہو، تو ظاہری جو ہے کچھ نہیں. اس لیے کہ عورت پیغمبر کے سامنے کوئی برے کلمات کہیں، پیغمبر فرمائے اس کے سامنے پانی پیش کر دو، پانی پیش کر دو، کہا روز کا روزہ کہاں جائے. تو اب اس لیے معصوم کا فرمان بھی حدیث پہ، سب علماء بھی جانتے ہیں، آپ بھی جانتے ہیں کہ روزہ حواس، جتنے اعضاء حواس کو گناہ سے روکنے کا نام جو ہے وہ روزہ ہے. تو اس لیے پہلا درجہ فاقی کی صورت ہے، دوسرا درجہ جو ہے اعضاء کو، اور تیسرا بلند درجہ یہ ہے کہ ذہن کو برے خیالات سے روکنے کا نام، فکر کو پاکیزہ کرنے کا نام ہے. تو اب روزہ جب پورے اعضاء کا نام ہے، تو اعضاء حواس وہ ہیں جو دروازے ہیں روح تک پہنچنے کے، گناہوں کے یا نیکی کے ہیں. اگر کسی گاؤں کے اندر چور زیادہ، ڈاکو زیادہ آتے ہیں، چوریاں زیادہ ہوتی ہیں، حکومت کہہ دے کہ سب اپنے دروازے مضبوطی سے بند کر دو، تو جو مضبوطی سے دروازے بند کر دیں گے رات کو جو ہے، اور کچھ کھول کے چھوڑ دیں گے، تو جو مضبوطی سے بند رکھیں گے چور سے محفوظ رہیں گے چوری سے، اور جو کھولے رکھیں گے تو معلوم کہ ہاں چور سارا مال جو ہے وہ لٹ جائے گا. تو یہی سورہ ہے کہ یہ پانچوں ہوا سے خمسہ جو ہیں اعضاء، یہ جو ہیں یہ دروازے ہیں روح تک پہنچنے کے لیے. تو ہم روزہ بھوک کا تو ہوتا ہے، لیکن یہ کہ جو اعضاء کا روزہ ہوتا ہے وہ روزہ نہیں ہوتا ہے. تو شیطان انہیں اعضاء کے ذریعے سے، آواز کے ذریعے سے ہمارے اندر داخل ہو کر یہ سارے جرائم ہم سے کراتا ہے. تو اب درویش کا مطلب یہ ہے کہ اس لیے روزہ جب کہا ہے آنکھ کا روزہ ہے، چھٹے امام کا حدیث کے، کان کا روزہ ہے، آنکھ کا روزہ برائی سے محفوظ رکھنا، یہ دروازہ بند کرنا ہے برائی کا، کانوں سے روزہ ہوں گے، کانوں کو بند کرنا ہے گناہ کی بات سننے سے، زبان کا روزہ ہے کہ زبان سے برا کلمہ کہنے سے اس کو روک دینا ہے، بند کرنا ہے، اعضاء کو برے گناہ سے روکنا. تو یہ اعضاء وفات دروازے ہیں، جب ان کا بھی روزہ ہوگا تو دروازے بند ہو جائیں گے، تو پھر بات ان کی طہارت حاصل ہوگی. تو اس سے مراد یہ نہیں کہ شیطان بند کر دیا گیا ہے، شیطان تو اور زیادہ ایکٹیو ہو جاتا ہے. تو اس سے مراد یہ کہ ہم اپنے اعضاء حواس کا روزہ رکھیں، تاکہ اعضاء حواس کے دروازے ان کے لیے بند ہو جائے، تاکہ ہمارا باطن محفوظ ہو. اس سے مقصد یہ ہے، مراد ہے. اس کی تھوڑی سی وضاحت کر دی تھی، تو اس کے ساتھ ایک جملہ کچھ آپ کو فرمانا بیچ کے، تاکہ پھر کچھ اور
جی یہی میں چاہ رہا ہوں کہ ایک دفعہ اس کو آپ اور آسان گفتگو میں بتائیں اپنے یہ کہ شیطان کو بند کرنے کا مطلب یہ ہے کہ آپ ایسے اعمال کر لیں، وہی جو آپ نے کہا اپنے اعمال دروازے بند کر دیں، یعنی اگر آپ بند کریں گے تو شیطان بند ہوگی، یہی کہہ رہے ہیں نا آپ؟
جی جی
جی. بہت عمدہ. آپ کے ذہن میں قبلہ اسی حوالے سے کوئی اور گفتگو ہو تو کر لیتے ہیں، نہیں تو میں پھر ایک سوال آپ کو جیسا آپ مناسب سمجھیں.
ہاں تو اب اس کے ساتھ میں نے عرض کیا، ایک جملہ آگے عرض کیا کہ روزہ جو ہے، اور اس لیے ایک جملہ اور عرض کرتا ہوں، روزے سے تقویٰ مراد ہے. تو میں مومنین کے لیے ایک بات عرض کرنا ہوں ان کی خدمت میں، کہ آپ کہتے ہیں اشہد ان امیر المومنین امیر المومنین کو کہتے ہیں وہ امام المتقین. تو اب اس سے ذرا ہم ماننے والوں کو پھر ذہن میں رکھا جائے کہ جو ہے کہ مومنین کے امیر ہیں اور امام ہیں متقیوں کے لیے. تو جب ہم خود اقرار کرتے ہیں امام و متقین کے لیے تو ہمیں چاہیے کہ تقوی کے جو وسائل ہیں وہ اعمال بجا لائیں تاکہ تقوی کا جوہر حاصل ہو اور امام المتقین کی اس قبل کلمے کا ہم خود اس کے مستحق ہو جائیں, یہ ذہن میں رہے. تو رمضان جو ہے جو کہ قرآن کے واضح یہ ہے کہ رمضان جو روزے رکھے گئے یہ تقوی اختیار کرنے کے لیے, جو تقوی حاصل ہوتا جاتا ہے. اور اس کے ساتھ ساتھ ایک جملہ میں عرض کر دوں کہ یہ حدیث آگے تو عرض کر دوں کہ فرمایا, پوچھا امام سے کہ مجھے آپ سے بڑی محبت ہے عشق ہے عشق ہے. تو امام نے فرمایا کہ بتاؤ تم اپنا مال اپنے اوپر خرچ کرنے میں زیادہ خوش ہوتے ہو یا دوسرے کی مدد کرنے میں؟ کہا کہ ظاہر ہے کہ دوسروں کے اہل و عیال کی مدد کریں, دوسرے غریبوں کی مدد کر زیادہ خوشی ہوتی ہے کہ اپنے پر زیادہ خوشی ہوتی ہے دوسروں سے کہ میرے بچے ہیں میں اپنے آپ پر. تو فرمایا تو پھر یہ تم یہ نہ کہو کہ میں یوں ہوں, بول کہ موالی محب ہمارا کہتے ہو. تو ہمارا سچا وہ یہ کہ جو دوسروں پر خرچ کرنے سے اسے زیادہ خوشی حاصل ہوتی ہے, اور یہی دوسرے پر خرچ کرنا اسی کو یہ تقوی کا ایک پہلو ہے. اور رمضان کی خصوصیت یہی ہے کہ اس میں دوسروں کی ہمدردی اور دوسروں کی تکلیف کا احساس جو پیدا ہو تو اس احساس جو ہے ہمارے یہ مال کی محبت ختم کرتا ہے اور دوسرے پر رحم و شفقت کا جذبہ ہمارے اندر ابھارتا ہے. تو یہ تو اس کے لحاظ سے ہے. اور اس کے بعد آگے بڑھتے ہو جاؤ اور ایک جملہ اور عرض کر دوں کہ جب ذہن کا بھی روزہ ہے تو کیا یہ کوئی اور روزہ رکھ سکتا ہے ذہن کا بھی؟ اگر ناممکن ہے تو پھر حکم کیوں ہے؟
واہ 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 واہ.
تو اس لحاظ سے کچھ ایسے بندے ہونے چاہیے کہ جن کا ذہن کا بھی روزہ ہو اور وہ ذہن کے روزے کے لحاظ سے ان جو اس کا جو ہے وہ نمونہ ہو جائیں دوسرے روزہ داروں کے لیے. تو قدرت ایسے لیے معصوم ہستیاں بھی ہمارے سامنے رکھی ہے کہ تاکہ جو ہے ان کو دیکھو کہ ان کا کیا منزلت ہے, تو وہ نمونہ عمل ہمارے پاس موجود ہے. جی
تو وہ ذہن کا روزہ کیسے رکھا جائے گا؟ یعنی وہی
خیالات سے محفوظ رکھنا, حسد نہ ہو حسد نہ ہو, ریاکاری نہ ہو. ایک جملہ اور آپ کا جو بات آپ نے کہہ دی, تو عمل کا کرنا آسان ہے بچانا مشکل ہے.
جی
جی ذہن میں رہے کہ جو بھی ہم عبادت کرتے ہیں اور شیطانی ہجوم ہوتا ہے رمضان کے مہینے میں تو اور زیادہ, تو ذہن کا وہاں روزہ یہ ہے کہ ہم کسی کے حسد کرنے سے اور ریاکاری سے تکبر سے حوث سے یہ ان چیزوں سے ذہنوں کو پاک کریں. رمضان صرف جسم و اذان بلکہ ذہن کو بھی پاک کرنے کا نام ہے. اور ایک جملہ عرض کر دو کہ جسم کی ضروریات جو ہے ان کا حاصل کر طلب ہوتی ہے اور جسم سے نقصان دہ چیزوں کا بچنا ہے, تو جو حاصل کرنا ہے اس کو معروف کہتے ہیں اور جن سے بچنا اس کو منکر کہتے ہیں. اسی طرح برائی سے ذہن سے جدا رکھنا اس کو منکر کہتے ہیں اور نیکی کا جذبہ رکھنا اس کو معروف کہتے ہیں. تو امر بالمعروف جو ہے عمل میں ہے اور ذہنی فکر میں بھی امر معروف دونوں چیزیں شامل ہوتی ہیں. تو لہٰذا ہمیں یہ ذہن میں رکھنا چاہیے کہ یہ تقوی کا جوہر دوسرے انسانی ہمدردی کا جوہر اگر پیدا ہو رہا ہے تو یقیناً جو ہے ہمارے باطن کی اصلاح ہو رہی ہے. چونکہ روزہ نہیں ہوتا ہے ہمارا یہی, تو روزہ جب صرف کھانے پینے سے رکنے کا ہوتا ہے تو رمضان کے بعد بھی ہم اسی طرح ویسے کے ویسے رہتے ہیں. میں نے اکثر عرض کیا کہ ذہن میں رکھا جائے. ایک جملہ اور عرض کر دوں کہ 24 گھنٹے اگر ہم کاروبار کرتے شام کو ہم دیکھتے ہیں آج کتنا نفع ہوا کتنا نقصان ہوا, تو جو مال چھوڑ جانا ہے اس کا تو حساب ہوتا ہے, جو مال لے جانا ہے اس کا حساب نہیں ہوتا ہے. رمضان بھر کے روزے رکھے تکلیفیں اٹھائیں تو یہ احساس نہیں ہے کہ ہم نے محفوظ کیا صحیح طور پر یہ عمل بھی کیا یا نہیں کیا ہے, ریاکاری کا تھا اور مال حرام سے تو کماتے رہے اور طرح کرتے رہے, ان تمام معاشرے سے برائی سے ختم کرنے کا جو ہے وہ جوہر روزہ ہے. تو یہ جگہ روزہ حاصل نہیں ہوتا ہے تو دیکھتے ہیں کثرت روزوں کے, اس لیے فرمایا مسجد بھی بھری ہوگی مسجد نمازیوں سے لیکن اکثریت ایمان سے خالی ہوگی, یہ پیغمبر کا فرمان جو ہے. تو نہ ہماری نماز ویسی ہے نہ ہمارا روزہ ویسا ہے, تو معاشرے کے اندر یہ کب سے کرپشن یہ برائی لوٹ مار جو درندگی جو ہے, تو یہ سب نماز پڑھتے ہو زندگی ہو تو پھر کیا مطلب ہو رہا ہے؟ ایک جملہ اور عرض کر دوں, پھر ایک جملہ مختصر سے فرمایا معصوم نے کہ کثرت نماز و دعا پر بھروسہ بھی مت کر کیا کرو, اس لیے کبھی اس کی ہیبٹ ہو جاتی ہے کہ مسلسل کرتا ہے, اگر ہیبٹ کو دور اور نہیں کرتا وحشت محسوس کرتا ہے. دو چیزوں میں امتحان لو, صدق الحدیث ادا الامانت, زبان کی صداقت میں امتحان لو, امانت دے کر اس کے امتحان لو. اور انہی چیزوں کو جو ہے یہ عبادت جوہر سے نماز روزے انہی چیزوں کو اجاگر کرنے کے لیے قدرت نے ہم پر یہ فرائض عائد کیا تاکہ ہمارے اندر یہ صداقت ہو، امانت داری ہو، تو معاشرے کے اندر جو ایک شرافت کا معاشرہ ہے وہ اسلام پیدا کرنا چاہتا ہے، اور وہ پیدا ہو جائے تو پھر جنت ہی جنت ہے۔
سبحان اللہ، سبحان اللہ۔ ناظرین میں یہ بتاتا چلوں کہ حجت الاسلام والمسلمین مولانا مشتاق حسین شاہدی صاحب، ان کے سامنے کوئی بھی سوال کرتے ہوئے مجھے بالکل شرم نہیں آتی۔ کیوں؟ اس لیے کہ یہ جہاں میری پیدائش ہے رضویہ سوسائٹی کی، اس کے امام بارگاہ، اس کی مسجد کے پیش امام رہے، اور اس کے علاوہ مدرس حبیب پبلک اسکول کے رہے، تو انہی سے سب سے ابتدائی زمانے میں جب قرآن شریف پڑھا تو انہی سے پڑھا، جو نماز سیکھی تو انہی سے سیکھی، بڑے احسانات ہیں ان کے میرے اوپر ذاتی حیثیت سے۔ تو قبلہ میں یہاں یہ سوال کر رہا تھا کہ جب آپ نے، میں تو ترجمہ ہی پیش کروں گا، کہ وہ جو آیت ہے کہ ہم نے تم پہ روزے اس لیے فرض کیے تاکہ شاید تم، شاید کا لفظ ہے اس میں کہ شاید تم متقی بن جاؤ؟
تاکہ اس کو کہتے ہیں،
اچھا شاید نہیں ہے،
ہاں تاکہ تم گواہ دی، شاید لال دا کہتے ہیں، مختلف الفاظ ہیں اس کے۔ ایک بار ایک بات جملہ اور عرض کر دوں، ایک قدرت نے یہ کہا ہے، لئن شکرتم لازیدنکم ولئن کفرتم ان عذابی لشدید۔ اگر تم نے میرا شکر کیا تو لئن شکرت لازیدنکم، اپنے لیے فورس کا ٹینس استعمال کیا کہ یہاں کوئی وعدہ خلافی نہیں، میں ضرور اضافہ کروں گا بندے کے لیے کہا اگر شکر کیا، کیونکہ بندے سے شکر یقینی نہیں تھا،
واہ،
تو اگر کہا،
واہ،
اپنے لیے وعدہ خلافی نہیں کہ زیادہ اپنے لیے فورس کا ٹینس استعمال کیا،
واہ،
ولئن کفرتم، یہاں بھی اگر تو نے کفر کیا جی تو تم سے کفر ہوگا، تو عجیب ہو سکتا ہے نہ بھی ہو جائے، نہیں اختیاری، اور میں ضرور میرا عذاب بہت سخت ہے، فورس کا ٹرین سے استعمال کیا تو انہیں اپنے لیے، تو اسی طرح سے اللہ تاکہ تم جو ہے، یہ اس کا مقصد اس کا یہ ہے کہ تاکہ تم متقوی تم حاصل کر لو۔
جی میں نے یہ ناظرین سوال اس لیے کیا کہ بہت اکثر و بیشتر جگہ پہ میں نے سنا ہے اکثر ایام رمضان میں، لیکن آپ کو بھی خوشی ہوگی مولانا کہ میں نے اپنے اس زمانے کی بات کو یاد رکھا، یہ تاکہ کی بات آپ نے جب بھی کی تھی آج سے 40-42 سال پہلے جب آپ نے یہ اس کی تفسیر پیش کی تھی، لیکن اکثر و بیشتر یہاں پر میں سن رہا ہوں کہ شاید تم متقی بن جاؤ، تو میں نے کہا یہ آپ کی زبانی سے،
ہر لفظ کا ترجمہ جو ہوتا ہے وہ شخصیت کی مناسبت سے ہوتا ہے، وہ اس نے اختیار دیا ہے، شاید کا علم نہیں ہے اس کو، یہ جہاں جہاں لفظ ہیں۔ اب یہ کہ اب دیکھنا کہ اب ترجمہ جب یہ کرتے ہیں کہ اہدنا الصراط المستقیم، مجھے سیدھا راستہ دکھا، بھائی یہی نماز تو رسول بھی پڑھتے تھے نا،
جی جی جی،
جب یہی معنی اس کے ہوں گے تو رسول کہتے ہوں گے مجھے سیدھا راستہ دکھا،
جی جی جی،
تو اس لحاظ سے لفظ کے معنی شخصیت کے لحاظ سے ہوتے ہیں۔ اور جو کہنے والا ہے، ایک جملہ میں آ گیا تھا بات کر دوں گا، کہ ایک جملہ میرے سامنے ایک بزرگ نے بات ہے ہماری سندھ کے، انہوں نے کہا کہ یہ جملہ تھا، وجدتک ربًا، امیر المومنین کا قول، کما ارتضی فاجعلنی عبدًا کما ترتضی، میں نے تجھے ایسا رب پایا جیسا میں چاہتا تھا، فاجعلنی عبدًا کما ترتضی، مجھے ایسا عبد بنا جیسا تو چاہتا ہے۔ یہ ترجمہ انہوں نے بھی کیا، میں نے کہا مولانا میں یہ ترجمہ نہیں کروں گا،
اچھا
یہ کیونکہ امام کا معصوم کا کلام ہے،
ہاں
تو آپ جب فجعلنی عبدًا کما، اگر عبد نہ ہوتے تو ولایت کیسے ملتی،
واہ واہ واہ،
ویسے عبد نہ ہوتے تو عصمت کیسے ملتی، امامت کیسے ملتی، تو اب یہاں اور عصمت ہر قربت کیسے ملتی، وجدتک ربًا کما ارتضی، میں جیسا چاہتا تھا ویسا رب پایا، مجھے اپنا ویسا عبد بنائے رکھ جیسا تو چاہتا،
بنائے رکھ، واہ 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 واہ،
تو ترجمہ شخصیت کے لحاظ سے دیکھنا جاتا ہے۔ تو اب خود اب اسی طرح سے اصل میں اب وقت نہیں ہے، یہ دعاؤں کے اندر جو کلمات ہیں ان کی وضاحت بھی اسی طرح ہو سکتی ہے، تو اس میں یہ نہیں کہ امام جو ہے گناہوں کا ذکر کر رہے ہیں، تو یہ شخصیت کے لحاظ سے ہوتا ہے چیزیں،
جی نہیں میرے پاس آپ کے لیے ابھی 5 منٹ ہیں، اگر آپ اس دعا میں سے کوئی مثالی طور پر پیش کرنا چاہیں۔
نہیں اس لیے تو میں اتنا اور عرض کر دیتا ہوں، بات یہ ہے کہ دعا کے سلسلے میں جو آپ کہہ رہے ہیں، تو رمضان کے اندر جہاں تلاوت کلام پاک کثرت سے ہے، اور بہت سارے قرآن کی تلاوت کرنے والے ایسے ہیں کہ قرآن پڑھتے ہیں اور قرآن پر حدیث ہے کہ قرآن ان پر لعنت بھیجتا ہے، یہ بھی حدیث ہے کہ اس کے الفاظ کو پڑھتے ہیں، اس کے احکام پر عمل نہیں کرتے،
آہا
پیغمبر فرمان ہے اسی طریقے سے قرآن پڑھنے والے ہیں. اور کثرت قرآن, میں نے ایک جملہ اور عرض کر دوں کہ جب ایک آیت جو ہے اس مہینے میں پڑھی جائے اور دوسرے میں اور عقیدت و اخلاص سے درجات کے لحاظ سے ثواب ملتا ہے یہ ذہن میں رہے, تو اب اسی طریقے سے اور دوسرے مہینوں میں اگر پورا قرآن پڑھا جائے تو جتنا ثواب اس وقت ملتا ہے اتنا ثواب جو ایک آیت کے پڑھنے کا ثواب ملتا ہے. اور پھر جب یہ ذہن میں کہ قدرت ثواب اتنا عطا کر لیے تو اس مہینے کے اندر جو بلیک مارکیٹ کرتے ہیں, مہنگائی کرتے ہیں, لوٹ مار کرتے ہیں, حلال و حرام کے کچھ غلط ذہم و شب کرتے ہیں, جو اس مہینے میں اگر کوئی گناہ ہوگا تو جس طرح ثواب زیادہ ہے اس طرح اس کی سزا بھی زیادہ ہے. لہٰذا اس بنا پر بھی اس کا ذہن میں رہنا چاہیے. اور تلاوت کلام پاک اتنی اور عرض کی جائے کہ فرمایا ہے کہ قرآن جو ہے خدا اور بندے کے درمیان ایک ایگریمنٹ ہے.
اچھا,
جب ایگریمنٹ ہے تو یہ آیا تھا تو کچھ عہد کر کے آیا تھا, ارواح میں تو سب آیات کے اندر موجود ہیں. تو خدا فندیال اور قدرت میں کوئی عہد کیا تھا, خدا فرمایا تو اوفو بے عہدی, اوفے بے عہدے کو تم نے جو میرا مجھ سے عہد کیا تھا کہ وہاں جا کر شریف انسان بن کر رہوں گا, تیرا فرم بردار بن کر رہوں, وعدہ کر کے آیا تھا جی. تو اب میں نے بھی وعدہ کیا تھا اگر ایسا بن کے رہو گے تو میں نے وعدہ کیا, میں نے بھی وعدہ کیا تھا, میں نے وعدہ جنت کا کیا تھا. تو اپنا وعدہ تو پورا کرتا نہیں اور مجھ سے جنت کا طلب کر رہا ہے.
سبحان اللہ, سبحان اللہ.
لہٰذا میرے عہد کو تم پورا کرو اور میں تمہارے عہد کو پورا کروں گا, جنت عطا کروں گا. تو اس لیے فرمایا ہے کہ کم از کم چونکہ رمضان کے مہینے, چیز اس موقع پر ضرور پہنچانی ہے کہ رمضان کے مہینے ویسے بھی ہے حکم ہے کہ روزانہ جب عہد ہے تو مومن کے لیے حدیث ہے چاہیے کہ روزانہ اپنے اس عہد نامے کو پڑھا کرے تاکہ اسے احساس رہے کہ میں کیا وعدہ کر کے آیا.
سبحان,
کم از کم جو ہے فرمایا حدیث کے 50 آیتیں جو ہیں وہ روزانہ پڑھنی چاہیے بندہ مومن کو جو ہے تاکہ اس کے ترجمے کی صحت کی ہے. تو اگر یہ صورت رہے آیتوں کو پڑھے روزانہ اور روزانہ پڑھنے کے ساتھ ساتھ یہ اس فکر کے اندر احساس بھی پیدا ہوتا رہے اور ظاہر ہے آیات بھی نور ہیں, الفاظ بھی سب چیز نہیں, تو نفس کے اندر اس کا اثرات پڑھتے رہتے ہیں. جب نفس کے اندر اثرات پڑھتے رہیں گے روزانہ اس کے قرآن کی آیتوں کی جو شیڈو ہے ان کا جو نور ہے وہ باطن کی طرح پڑھتا رہے گا تو روزانہ پھر پریکٹیکل لائف میں اس کے اثرات ذہن کے سیلف پر اس کا جو اثر پڑتے ہیں سب یہ علیحدہ سرٹیفکیٹ کیجیے تو اس کے لحاظ سے اس کا عملی زین ہفتے بھر کی جو دن بھر کی جو اس کے اندر اس کے نیکی کے اثرات رہیں گے.
جزاک اللہ مولانا, بہت بہت شکریہ آج کی حد تک.
اور رمضان جی گزر جائے
جی
اور وہ اپنے گناہ معاف نہ کر سکے, بدترین انسان ہے, بدبخت ہے کہ جو اپنے گناہ معاف نہ کر سکے.
جی
رمضان گزر جائے تو یہ احساس رہے تو یقیناً جو ہے کہ ہمارے باطن پر بھی اثر ہوگا معاشرے پر بھی.
جی مولانا, انشاءاللہ آپ سے کل انشاءاللہ پھر ملاقات کریں گے اور آپ سے زیادہ استفادہ کریں گے. ناظرین, آج ہمارے پروگرام کا وقت ختم ہوا چاہتا ہے اور انشاءاللہ کل یہی پروگرام ماہ رمضان ماہ تربیت انشاءاللہ 2 بجے دوپہر آپ کی خدمت میں لے کے حاضر ہوں گے. کل تک کے لیے آپ سے اجازت, آپ سب کو حوالے امام زمانہ, خدا حافظ و ناصر.